نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا ايها الذين امنوا اتقوا الله وكونوا مع الصادقين مولاي صل وسلم دائما ابدا على حبيبك خير الخلق كلهم درشي قلبي اکثر مختلف امراض رذیلہ کے اوپر بیانات ہوتے رہتے ہیں، جیسے غصہ، تکبر اور نمازوں میں غفلت، شہوت پرستی اور اسی طرح مختلف بیانات تقوی سے متعلق۔ تو بہت زیادہ قلب پہ کافی دنوں سے زور پڑ رہا تھا کہ ایک بیان اور کرنا چاہیے اللہ کے فضل سے، تو دل میں بہت داعیہ پیدا ہو رہا تھا اور وہ مرض اور وہ گناہ اتنا عام ہوتا جا رہا ہے کہ جس کی کوئی مثال نہیں ہے، اور وہ گناہ ہے والدین کی نافرمانی۔ یہ لفظ تو بہت چھوٹا اب نظر آتا ہے کہ والدین کی نافرمانی کا مطلب کہ ان کے فرمان کو نہ ماننا، جبکہ یہاں تو یہ حالت اس وقت چل رہی ہے کہ جو دیکھنے میں بھی آ رہا ہے، سننے میں بھی آ رہا ہے کہ والدین تو پٹ رہے ہیں، پٹائی لگ رہی ہے والدین کی۔ تو والدین کی بات نہ ماننا تو نافرمانی کہلاتی ہے، لیکن یہ والدین کے ساتھ جو معاملات چل رہے ہیں آج کل کہ اکثر اولادیں جو ہوتی ہیں وہ اپنے ماں باپ کو مار رہی ہیں، پیٹ رہی ہیں، تو اس لیے اور یہ مرض بہت عام ہوتا جا رہا ہے کیونکہ اکثر جو والدین ہوتے ہیں وہ اپنے بچوں کی غلط تربیت کا نتیجہ ہی ہوتی ہے۔ اصل میں پہلی بات تو ہے کہ ماں باپ کی غلط تربیت ہے کہ جو اپنے بچوں کی انہوں نے صحیح تربیت نہیں کری، جس کی وجہ سے وہ ان کو منہ کو آ رہے ہیں، وہ ان کی تذلیل کر رہے ہیں، وہ ان کو ذلیل کر رہے ہیں، تو ضرور ان کی پرورش میں کوئی کمی کوتاہی ہے۔ 90% تو ایسا ہی ہوتا ہے، ہاں 10% آپ کہہ لیں کہ اچھی تربیت کرنے کے باوجود اولادیں بالکل ہی بگڑ جائیں یا غلط روش اختیار کر لیں، تو یہ بہت خطرناک معاملہ ہے۔ تو اس کی وجہ کیا ہے کہ اولاد، آج کل جو والدین ہیں وہ اپنی اولادوں کو تعلیم تو دے رہے ہیں شاندار سے شاندار، او لیول اسکول میں پڑھائیں، ادھر داخلہ کرا دیں، ادھر داخلہ کرا دیں، جی بہت بڑا اسکول ہے، اس کی فیس ہم بینک کے تھرو، چالان کے تھرو جمع کرتے ہیں، انگلش ہمارا بچہ بہترین بولے، لیکن ہوتا ہے کیا ہے کہ وہ تربیت کے اوپر اتنا دھیان نہیں ہے۔ تعلیم پر تو ہے، تربیت پر کوئی دھیان نہیں ہے۔ اب اسکولوں میں بھی آج کل کوئی تربیت نہیں ہوتی، اسکولوں میں تو آج کل یہ تربیت ہو رہی ہے کہ بھائی لڑکے لڑکی ساتھ بیٹھے ہوں، ٹیچر کو کہہ دیا جاتا ہے ہاتھ پکڑے ہوئے کوئی بیٹھا ہو تو تم ٹچ مت کرنا، نہیں تو نوکری سے فارغ کر دیں گے۔ کئی ایسے کیمپس ہیں جو بہت پوش ایریے میں جو کیمپس بنے ہوئے ہمارے اسکول وغیرہ کے، تو وہاں پر شراب عام ہے، تو وہاں ہم کیا تربیت کا نتیجہ رکھیں گے؟ وہاں کہاں سے تربیت ہوگی؟ وہاں تو تکبر، میں، اکڑ، ذلالت سکھائی جا رہی ہے۔ ہاں تعلیم اچھی ہے، یہاں تک علماء کرام نے فرما دیا کہ اب جو بچے میٹرک کر کے جو عام اسکولوں سے نکلیں گے ان میں 60% ارتداد ہوگا، کفر ہوگا۔ وجہ کیا ہے؟ آج کل بچوں کو یہ سکھایا جا رہا ہے کہ ہر چیز کی لاجک ہوتی ہے، لاجک، تو شرعی معاملات میں لاجک کو دیکھو کہ اگر لاجیکل اگر کوئی چیز پروف ہو رہی ہے تو اس کو ایڈمٹ کرو، نہیں تو اس کو ریفیوز کر دو۔ تو اسلام اس چیز کا نام نہیں ہے، مسلمان کا مطلب ہی نہیں پتا اکثر لوگوں، مسلمان کا مطلب ہوتا ہے کہ اللہ کے حکم کے آگے اپنی گردن کو جھکا لینا، اٹس کالڈ مسلم۔ جو لاجک مانگے تو مسلمان رہا ہی نہیں، اس نے تو ٹرمس اینڈ کنڈیشن پوری کری نہیں، اس نے تو گردن سے اپنا پٹے اتار دیا اسلام کا، چوں چرا نہیں کر رہی ہے۔ اسلام میں جو مسئلہ بتا دیا یہ تو اعتراض ہو جائے گا، کوئی کافر اعتراض کرے تو سمجھ میں آتا ہے کہ وہ بیچارہ غیر مسلم ہے، ایمان والا ہو کے اعتراض کر رہا ہے، کہہ رہا ہے مجھے لاجک پیش کرو، تو بڑے خطرناک معاملات ہوتے ہیں۔ تربیت تو ہے ہی نہیں آج کل، ایک گھر بچتا ہے جہاں والدین اپنے بچوں کی تربیت کرتے ہیں، لیکن آج کل تربیت کیا ہو رہی ہے؟ موبائل دے دیا، بچے ننگی چیزیں دیکھ رہے ہیں، گندی فوش چیزیں دیکھ رہے ہیں، غلط معاملات ان کے چل رہے ہیں، اور اس کے بعد LCD گھر میں لگا ہوا ہے، ناچ گانے چل رہے ہیں، بیہودہ چیزیں چل رہی ہیں، بہن بیٹیاں اماں ابا سب ایک ساتھ ننگ دھڑنگ چیزیں دیکھ رہے ہیں، آج کل عام گھرانوں کو تو یہی حال چل رہے ہیں۔ تو پھر جب اس طرح کے گناہ کے معاملات ہوں گے تو پھر وہ اولادیں اپنے ماں باپ کو کیا پہچانیں گی کہ میرے ماں باپ ہیں؟ پہچانیں گی وہ جو ہم جو اپنے رب کے نہیں ہیں، اللہ کے نہیں، اللہ کو ہی نہیں پہچانا تو ہماری اولادیں ہمیں کیا پہچانیں گے؟ ہم ان کے باپ ہیں، ہم ان کی ماں ہیں۔ یہ بات اہم نقطہ سمجھ لیجیے کہ جو انسان اپنے رب کو پہچان لیتا ہے، یہ میرا پیارا رب ہے، اس کے فنات ہیں، میں اطاعت کروں گا، یہ میری یہ میرا رب ہے, یہ میرے پیارے آخر دو جہاں رسول اللہ صلی اللہ علیہ وسلم ہے, جو ان سے عہد وفا نبھاتا ہے تو پوری کائنات, پوری دنیا, اس کے ماں باپ, اس کے بیوی بچے, اس کی اولادیں سب اس کے ساتھ عہد وفا نبھائیں گے, کیونکہ یہ شخص اللہ کے ساتھ عہد وفا نبھانے میں اپنی زندگی کو لگایا ہوا ہے اس نے. یہاں تو اللہ کے ساتھ ہی کوئی فرما برداری نہیں کر رہا, سب اللہ کے نافرمانی اکثریت چل رہی ہے. تو پھر شکوہ یہ ہے کہ ہماری اولادیں ہماری نہیں سنتی, بھائی آپ اللہ کی کتنی سن رہے ہو؟ تو یہ مقافات پھر عمل ہوتا ہے, ہم اگر اللہ کے بنیں گے تو اولادیں ہماری بنیں گی نا, ہم اللہ کی پورے نہیں بن پا رہے, ان کو غلط ماحول دیا ہوا ہے. بہرحال یہ ایک الگ ٹاپک ہے, ابھی تو یہ بتانے کہ والدین کی نافرمانی کتنی خطرناک چیز ہے, جو یہ مرض بہت پھیلتا جا رہا ہے ہمارے معاشرے میں. آج کل اولادیں سمجھتی ہیں کہ باپ جو ہے صرف پیسہ کمانے کی مشین ہے, کہ وہ صرف پیسہ دے, اور اماں جو ہے وہ ہے معافی, اس کا کام ہے روٹی ڈالنا, ہنڈیا پکانا, کھانے دینا, عیش کرانا, مزے مزے کے کھانے دینا, اور فرمائشی پروگرام اس سے طے کرنا ماں سے. اور ابا کا کام ہے, وہ بیچارہ وہ کیشیئر ہے, وہ صرف پیسہ لے کر آئے گا, وہ ضروریات پوری کرے گا, عیش کرائے گا. تو گھر کا ایک ملازم ہے اولادوں کا, ایک ملازم باہر کا ہے. لیکن اگر باپ نے کوئی ڈانٹ دیا یا چوں کر دی, یا ماں نے اگر چوں کر دی, تو بس آپ ایسے باہر ہو گئے, پاگل ہو گئے, جنون چڑھ گیا کہ میرے ساتھ ایسا رویہ کیوں اختیار کیا, ماں نے ایسا کیوں کہا, باپ نے ایسا کیوں کہا. ارے ظالم, تم ان کے ماں باپ ہو یا تم, یہ تمہارے ماں باپ ہیں, تم ان کے ماں باپ ہو, حق رکھتے ہیں, جان سے بھی مار سکتے ہیں ماں باپ, اتنا حق ہے ماں باپ کا. وجہ یہی ہے کہ ماں باپ نے جو ہے اپنی شخصیت ہی نہیں ظاہر کری, ان کو بتایا نہیں اسلامی طریقے کے حساب سے کہ ماں باپ ہوتے کیا ہیں. اس زمانے میں ایک واقعہ یاد آیا, ایک شخص تھا, اس کا بیٹا بہت نافرمان تھا, بہت ایک دفعہ نافرمانی کری تو اس کو بڑا غصہ آیا باپ کو, اس نے کہا آج میں تمہاری شکایت رسول اللہ صلی اللہ علیہ وسلم سے کرتا ہوں, چلو میرے ساتھ. لے گیا تو رسول اللہ صلی اللہ علیہ وسلم کو اس نے ساری شکایت بتائی, میرا بیٹا ایسا نافرمان ہے, یوں ہے یوں ہے. آپ صلی اللہ علیہ وسلم نے جب سنا تو ارشاد فرمایا بیٹے کو کہ یہ تم باپ کے ساتھ یہ نافرمانی کیوں کرتے ہو, کیا تم نہیں جانتے کہ کتنا بڑا عذاب ہے باپ کے ساتھ نافرمانی کرنا, اور اللہ نے کتنے یعنی گناہ کبیرہ اس کو قرار دیے, کیا تمہیں نہیں پتا اسلام میں والدین کی کیا حقوق ہیں, کیوں کرتے ہو ایسا؟ تو بیٹے نے لاپرواہی سے کہا, یا رسول اللہ مجھے کیا پتا والدین کے کیا حقوق ہیں اسلام میں. بس خاموش ہو گیا اسلام, اور پھر باپ سے مخاطب ہو کے فرمایا جاؤ اس کو گھر لے کے جاؤ, پہلے اسے دینی تعلیم دو, اس کو پہلے اللہ کے بارے میں بتاؤ کہ اللہ رب العالمین کی کیا ذات عالی ہے, میں اللہ کا رسول ہوں محمد صلی اللہ علیہ وسلم, میرے بارے میں بتاؤ, اور پھر شرع احکامات بتاؤ, پھر اپنے والدین کے حقوق بتاؤ, اس کو ایک ماحول تو دینی, پھر اس کے بعد توقع رکھنا ہے تمہارے ساتھ کیا سلوک کرتا ہے. آج ماحول کچھ اور دے رہے ہیں اور توقع رکھ رہے ہیں کہ زبردست پتنی ہمارے فرمبردار اولادیں چلیں گی. ارے بھائی, اگر آم اگر ہم نے ببول کے کانٹے بوئے, یا ببول اگر ہم نے بوئے, یا کوئی اور اگر ہم نے کوئی کھجور وغیرہ کا درخت اگر ہم لگانا چاہ رہے ہیں, اگر ہم نے کھجور کی گٹھلی لگائی, تو کھجور ہی تو نکلے گا, آم کہاں سے نکلے گا؟ تو جو ہم بو رہے ہیں ہماری اولاد کی شکل میں, وہی تو چیز سامنے آ رہی ہے. یہ سمجھ میں نہیں آتا کسی کا. تو گھر کا ماحول بدلنا ہوگا ماں باپ کو پہلے, اور گھر کا ماحول بدلنے سے پہلے خود کو بدلنا ہوگا. خود بدلیں گے پہلے تو گھر کا ماحول بدلے گا, گھر کا ماحول بدلے گا تو اولادیں بدلیں گی. نہیں تو پانی میں سے مکھن نہیں نکلتا, مکھن تو دودھ میں سے ہی نکلے گا, لگے رہے آپ. اور جب ماں باپ نافرمانیاں کرتی ہیں تو اولاد اس کو پھر ڈراتے ہیں, کیا تمہیں نہیں پتا اللہ نے ہمارا کیا مقام رکھا ہے اور ماں کا کیا مقام ہے؟ پھر اگر ہم نے بددعا دے دی, کہیں کے نہیں رہو گے, کہیں کے نہیں رہو گے. تو بھائی یہ کیا بات ہوئی؟ ویسے تو دینداری آپ نے ان کو سکھائی نہیں, اللہ رسول کی پہچان کرائی نہیں, کچھ پتہ ہی نہیں ان کو دینداری کا. جب ماں باپوں کے جب اولادوں کے ہاتھوں ذلیل ہوتے ہیں بعض ماں باپ, تو پھر کہتے ہیں کیا تمہیں نہیں پتا اسلام میں کیا مقام ہے, ہم تمہیں بددعا دیں گے. تو یہ تو ظلم ہے اولادوں کے ساتھ. بہرحال تو سب سے بڑی بات والدین کے بارے میں, اللہ رب العالمین نے جہاں جہاں شرک سے بچنے کی تاکید فرمائی ہے کہ شرک مت کرو, وہیں ساتھ ہی اپنی ذات کے ساتھ ہی اللہ نے حکم دیا اور ماں باپ کے ساتھ احسان کرو, اپنی ذات کے ساتھ جوڑا ہے اللہ رب العالمین نے کہ شرک مت کرو اور والدین کے ساتھ احسان کرو. جگہ جگہ اللہ نے کئی جگہ یہ بات ارشاد فرمائی ہے. تو اللہ کی ذات کے ساتھ اللہ نے والدین کا معاملہ رکھا ہے. اور ایک جگہ اللہ نے فرمایا ان کو اف تک مت کہو. مثال کے طور علماء کرام نے فرمایا کہ اف سے چھوٹا لفظ کوئی ہے نہیں, اس لیے اف کی مثال دی جا رہی ہے, ورنہ اس سے مراد ہر وہ عمل ہے جس سے والدین کو تکلیف ہو. مثال کے طور پہ کسی نے اف تو نہیں کہا, لیکن تکبر سے ذرا سا بس یوں کر دیا, بس وہ اف میں شامل ہو گئے. ناگواری کا اف سے مراد ناگواری کا اظہار نہیں کرنا ہے, ناگواری کا اظہار نہیں کرنا ہے. یا چہرے کے تاثرات ایسے بنا دیے جس سے ماں باپ کو تکلیف ہو گئی، یعنی یہ شوق کیا جا رہا ہے کہ آپ کی بات سے مجھے ناگواری ہوئی ہے، اف تک نہیں کہنا، احساس تک نہیں ہونے دینا، ٹھیک ہے دل پہ کوئی تکلیف ہو رہی ہے کوئی بات ہے، تو چہرے پہ مسکراہٹ لیا ہے، ایکٹنگ بھی تو کرتے ہیں بھائی، ایکٹر جو ہوتے ہیں یہ حرام کام ہے، جو بھی ایکٹنگ کرتے ہیں یہ بھی تو ایکٹنگ کر رہے ہیں نا، کبھی روتے ہیں کبھی ہنستے ہیں کیونکہ ان کو پیسے مل رہے ہیں، تو جب کوئی اسکرپٹ دیا جاتا ہے رونے کا تو وہ رونے لگتے ہیں، ہنسنے کا دیا جاتا ہے تو ہنسنے لگتے ہیں، تو وہ بھی تو کام کر رہے ہیں نا، پیسے مل رہے ہیں، تو یہ اعمال کی کرنسی بھی تو ہماری پھر بڑھے گی نا، ہمیں بھی تو مال ملے گا نا، زندگی تو اعمال سے بنتی ہے، خالی مال سے تھوڑی بنتی ہے، تو یہ بھی ایکٹنگ کر لیں آپ کے دل پہ تکلیف ہوئی لیکن مسکرا دیں، اچھا اچھا اب نہیں کروں گا، پریشان نہیں ہوں، چاہے دل پہ کہتے ہیں نا تکلیف ہو گئی ہو، جو گزرنا تھی گزر گئی دل پر مگر، جو گزرنا تھی گزر گئی دل پر مگر، تیری مرضی کے جو بندے تھے لب ہلا نہ سکے، تیری مرضی کے جو بندے تھے لب ہلا نہ سکے، جو گزرنا تھی گزر گئی دل پر مگر، تیری مرضی کے جو بندے تھے لب ہلا نہ سکے، تو بھائی آدمی ایکٹنگ کر لے، نہیں شو کرے مجھے غصہ ہے، حکمت سے چلے، پیار سے بولے، گھر سے باہر چلا جائے کہ ایسا نہ ہو کہ میں کچھ بولوں اور جواب یہ کچھ بولے، مجھے غصہ ہے میں کو بدتمیزی نہ کر جاؤں، تو اگر بالفرض بدتمیزی کر بھی گیا تو اس کا طریقہ ہے کہ بھائی فوراً معافی مانگ لے، والدین کے پیر پکڑ کے معافی مانگ لے، معافی کے دروازے تو کھلے ہوئے جب تک موت کا وقت شروع نہیں ہو رہا، تو بہرحال اس زمن میں کچھ رسول اللہ صلی اللہ علیہ وسلم کی کچھ احادیث مبارکہ ہیں ہمارے پیارے آقا دو جہاں حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی، تو آپ نے ایک بہت ہی خطرناک ایک عجیب بات فرمائی کہ جو والدین کا نافرمان ہوتا ہے اس کو موت نہیں آئے گی، مرے گا بھی نہیں اس وقت تک جب تک دنیا میں عذاب نہیں سہے گا، یعنی موت نہیں آئے گی، پہلے اس کو اللہ کے عذاب کے پروسیس سے گزرنا ہوگا، اس کے بعد اس کو موت آئے گی، کتنی خطرناک وعید ہے بتائیے، اسی طرح احادیث مبارکہ میں یہ واقعہ آ چکے، صحابی رسول تھے، موت کا وقت ان کا آیا، انتقال کا وقت ہوا، کیا کہ ان کی روح نہیں نکل رہی تھی، اب ظاہری بات ہے روح نہ نکلے، جان کنی کا عالم شروع ہو جائے، روح پھنس گئی تکلیف اذیت میں، یہ اللہ بچائے ہم سب کو ایسی تکالیف سے، تو اب سوچئے صحابی رسول کا معاملہ ہے، کیا ان کا مقام ہے صحابہ کرام کا، لیکن کیا اللہ نے ایک بات پہ پکڑ کر لی تھی، روح نہیں نکل رہی تکلیف میں اذیت میں، بلایا گیا آپ صلی اللہ علیہ وسلم کو، ارسلم ایسا ایسا معاملہ ہے، ان کو اٹھا دیا گیا، ان کو پھر آپ صلی اللہ علیہ وسلم کو بلایا گیا کہ یا رسول اللہ صلی اللہ علیہ وسلم ان کو آگے دیکھ لیے ان کی روح نہیں نکل رہی، آپ دعا فرما دیں تاکہ ان کی جان کنی کی جو کیفیات ہے وہ اس سے یہ صحیح ہو جائے، تشریف لائے صلی اللہ علیہ وسلم، آپ اللہ کے نبی امام الانبیاء عاقد ہو جائیں، پر سمجھ گئے اللہ نے اشارہ دے دیا جو بھی تھا، آپ نے پوچھا کہ آپ نے ارشاد فرمایا ان کے گھر میں کون ہے تمہارے گھر میں، پوچھا تو بتایا گیا کہ ان کی ایک والدہ ہیں، بلایا گیا والدہ ہی پردے میں بات کی، کیا کہ تمہارا بیٹا اس وقت جان کنی کی تکلیف سے گزر رہا ہے، کیا تم اس سے خوش تھی، کہا نہیں یا رسول اللہ میں اس سے بالکل خوش نہیں تھی اور نہ ہوں، میں اس سے سخت ناراض ہوں، تو پوچھا کیوں، کہیں گے یہ اپنی بیوی کے معاملے میں میرے ساتھ بدتمیزی کیا کرتا تھا، زبان چلاتا تھا، اس طرح سے بات چیت کری کچھ، تو آپ نے شاید فرمایا دیکھو جو ہوا سو ہوا، یہ زندگی کے معاملات تھے، اب یہ دنیا سے جا رہا ہے، اب تم اس کو معاف کر دو تاکہ اس کی آگے کی منزلیں آسان ہو جائیں، اس کی روح نکل جائے، وہ بہت دل دکھا ہوا تھا ہمارا، اس نے کہا رسول اللہ میں معاف نہیں کروں گی، جب کسی طرح وہ عورت معاف کرنے پہ تیار نہیں ہوئی، تو آپ صلی اللہ علیہ وسلم تو ماشاء اللہ حکیم بھی تھے، حکمت والے تھے، آپ نے ایک اس کی ماں کی اصلاح کی نہیں، ان کی ایک صحابہ کرام کو فرمایا بھائی لکڑیاں جمع کرو اور زندہ اس کو آگ میں ڈال دو، روح اس کی نکل نہیں رہی، موت اس کو آ نہیں رہی تو زندہ ہی جلا دیتے، بس یہ کہنا تھا، صحابہ کرام دوڑے اشارے کے منتظر تھے، ایک دم سے ماں تو ماں ہوتی ہے دل ہل گیا، نہیں یا رسول اللہ میں نے اپنے بچے کو معاف کیا، بس جیسے ہی کہا اس کی روح نکل گئی، تو یہ کیا بتانے کا مقصد ہے، کوئی نماز کوئی تہجد کوئی ہماری داڑھی ٹوپی کوئی دینداری کام نہیں آئے گی اگر ماں باپ ناراض ہوئے تو، صحابی رسول ہونا معمولی بات نہیں ہے، وہ ٹھیک ہے معاف کر دیے مانے شاندار، اللہ نے ان کو اونچا مقام دیا ہوگا، اس سے کون انکار کرے، لیکن یہ ہمیں سمجھانا تھا، یہ مطلب نہیں ہے کہ ہم کچھ الٹا سیدھا سوچنے لگے، تو صحابی تھے بھائی، سب کی اصلاح اور تربیت کا زمانہ تھا وہ، لیکن صحابہ کرام کے واقعات سے قیامت تک آنے والے مسلمانوں کی اصلاح ہوئی ہے، تو پتہ چلا ماں باپ کی ایسی نافرمانی کا وبال اتنا سخت ہوتا ہے کہ صحابی رسول بھی اگر ہے تو ان کی روح جو ہے وہ مقید ہو گئی جسم کے اندر، نہیں نکل رہی تھی اور اس میں اذیت ہوتی ہے، اور ایک جگہ آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، کچھ حقوق کے والدین کے بارے میں ارشاد فرما رہے تھے، ایک شخص نے کہا یا رسول اللہ صلی اللہ علیہ وسلم اگر ماں باپ غلط ہوں ظالم ہوں ظلم کریں پھر بھی उनकी इताअत करेंगे। आपने तीन दफा इरशाद फरमाया हाँ अगरचे जुल्म करें, हाँ अगरचे जुल्म करें, हाँ अगरचे जुल्म करें, तब भी उनकी इताअत वाजिब है। क्या मतलब? हम हर रिश्ते में कह सकते हैं मैं सही था ये गलत था, वो गलत था मैं सही था, हम दस आर्गूमेंट कर सकते हैं, लेकिन माँ बाप के बारे में अल्लाह और रसूल ने हुक्म दे दिया गलत भी है तो सही है, गलत भी है तो सही है, इनके मामले में किसी किस्म की कोई बहस कुछ नहीं होगी, बस इसमें नहीं हम कोई दलील दे सकते। उसकी वजह क्या भाई? माँ बाप का बहुत बड़ा रुतबा है, खास तौर पर माँ का। माँ के तीन दर्जे हैं हदीस शरीफ में, पहला दर्जा माँ का, दूसरा दर्जा माँ का, तीसरा दर्जा माँ का, और फिर चौथा दर्जा वालिद का। मुहद्दिसीन फरमाते हैं उसकी वजह यह कि पहला दर्जा माँ का इसलिए है कि वो 9 महीने पेट में रखती है, 9 महीने पेट में रखती है माँ, खून जिगर पिलाती है उसको, रात को नींद नहीं आती उसको 9 महीने तक जब बच्चा पेट में होता है माँ के। हमें तो नहीं पता ना, हम तो आदमी है, कभी हमारे पेटों में बच्चा है तो पता चले औरत की क्या हालत होती है, हमें तो पता ही नहीं है ना, क्योंकि हम बच्चा पैदा नहीं करते। 8 महीने पेट में अल्लाह ना करे कोई बच्चा आदमी रख के तो देखे, पता चल जाएगा माँ का क्या मुकाम होता है, अभी गुजरे नहीं है ना हम इस प्रोसेस से, इतनी एहसास नहीं है हमें। तो फिर वो खून जिगर होती है, खून जिगर से पालती है अपने बच्चों को, आंवल नाल के जरिए जो नाफ कहलाती है उसके जरिए बच्चे को गिजा माँ की तरफ से जाती है, और फिर उसके बाद कभी नींद आती है कभी नहीं आती, कभी उल्टी हो रही है कभी मतली हो रही है कभी चक्कर आ रहे हैं, ना उसको भूख लगती है, कभी कब्ज हो जाता है, कभी कुछ कभी कुछ, कभी खून की कमी हो जाती है, कभी शुगर हाई हो जाती है, 10 मसाइल होते हैं। वो 9 महीने तक अजाब में जिंदगी गुजारती हो, पहला दर्जा इसका। दूसरा दर्जा इसलिए होता है फिर उसकी तकलीफ, जब बच्चे की जो विलादत होती है तो उसमें क्या अजियत होती है, कितने वो उलमा कराम ने किताबों में मिसाल देकर फरमाया ऐसा होता है जैसे कब्र का मुंह खुल जाता है कि अब यानी बच्चा पैदा करना औरत मौत के प्रोसेस से गुजरती है कि पता नहीं है बचेगी नहीं बचेगी। कितनी औरतें बेचारे दौरान जच की इंतकाल कर जाती हैं, आए दिन ये वाकयात सुनते रहते हैं। तो एक बच्चे की पैदाइश में 9 महीने की तकलीफ अलग उठाई, फिर बच्चे की पैदाइश जो है उसने उठाने में बाप मैं अपनी जान से गुजर गई, लेकिन बच्चे को दुनिया में छोड़ के गई कि बेटा तू जी मैं जा रही हूं, मैं मर रही हूं तेरी खातिर जा रही हूं, तू ऐश करना। कहते ना क्यों सुने माँ की, भाई माँ कोई आया नहीं है, मासी नहीं है, बंगन नहीं है, चमारन नहीं है, माँ है माँ। और तीसरे दर्जा क्या होता है? दूध पिलाने का। 2 साल तक शीरे मादर यानी ये दूध जो होता है माँ का, ये खून होता है असल में। खून जो होता है जब बच्चे को भूख लगती है तो अल्लाह के हुक्म से वो खून जो होता है वो दूध की शक्ल इख्तियार कर लेता है, शीरे मादर कहलाता है। फिर वो 2 साल तक अपना खून पिलाती है, दूध नहीं होता खून होता है, 2 साल तक खून जिगर पिलाए औलाद को। उसके बाद जब औलाद तवंगर हो गई, जवान हो गई, कितना सा होता है बच्चा पैदा होता है ना, पेशाब पखाना कर रहा है, पॉटी कर रहा है, हाथ में लेते हुए डर लगता है कहीं हड्डी वड्डी ना टूट जाए। माँ बेचारी खुद गीले में सो रही है, बाद दफा बच्चा पेशाब कर देता है, वो बच्चे को सूखी जगह लिटा रही है, खुद गीली जगह सो रही है, है? हर थोड़ी देर बाद उठ के देखिए कि बच्चे की आंख तो नहीं खुल गई, जाग रहे नहीं, पूरी रात इसी फिक्र में गुजर गई। इस तरह से उसने एक नन्हे से पौधे को परवान चढ़ाया, और जब माशाल्लाह जवानी आई, 6 फीट का जवान हो गया, तो माँ से कहता है तू होती कौन है मुझे बोलने वाली, है तू होती कौन है मुझे बोलने वाली। भाई उसका हक है, इसलिए आप ने इरशाद फरमाया कि मरेगा नहीं, मौत नहीं आएगी जब तक दुनिया में अजाब नहीं सहेगा। ये सख्त वईद क्यों है? इन्हीं बातों की वजह से कि तुम्हारा वजूद ऐसे ही नहीं आ गया, वो तो अल्लाह पाक की जात पैदा करने वाली है, लेकिन वसीला तो तुम्हारी माँ और बाप बने ना, और सबसे ज्यादा तकलीफ है वो तो माँ ने उठाई है, तो उसका हक भी उस हिसाब से होगा, उसका हक भी उस हिसाब से होगा। जायज नाजायज सब बात माँ बोल सकती है, माँ बाप सब बोल सकते हैं, जायज भी और नाजायज भी। अल्लाह, यहां तक आप उसने इरशाद फरमाया अगर कोई मुसलमान बंदा है मोमिन नमाज कुरान जिक्र अस्कार करे खूब, नमाजें पढ़े खूब, तहज्जुद गुजार हो, मुत्तकी हो, परहेजगार हो, यहां तक कि अल्लाह की इबादत कर करके तान की तरह सूखा कांटा हो जाए, लेकिन अगर उसके वालदैन उससे नाराज हुए और इस हालत में अगर उसकी मौत आई तो जब अल्लाह से मिलेगा तो गजबनाक हालत में अल्लाह से मिलेगा, अल्लाह गजबनाक होंगे उस पर, कोई दीनदारी कोई चीज काम नहीं आएगी। इसी तरह एक शख्स का वाकया है, वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास आया, उसको ये शिकायत थी अपने बेटे से कि मेरी बगैर इजाजत के मेरा बेटा पैसे निकालता है जेब से मेरी पॉकेट से। बहुत समझाए बेटे ने, अब्बा ऐसा ना किया करो, अब्बा निकाल लिया करता था अपने खर्चे के पैसे। तो एक बार उसने कहा कि बेटे ने, यहाँ दूसरा वाकया, इसने कहा अब बेटा जा रहा है रसूल के ऑफ, मैं आपकी अब्बा रसूल अल्लाह से शिकायत करूंगा, आप तो मानते नहीं हैं। दोनों चले जा रहे थे तो वो शायर भी था बाप, वो रोता जा रहा था, उसके आंसू टपक रहे थे, اور اس کو یہ فکر تھی کہ میں ذلیل ہوں گا، رسول اللہ علیہ وسلم کے سامنے میری شکایت کرے گا کہ میں آج اس کے پیسے نہیں لے سکتا باپ ہو کے. تو اس نے چند عربی میں اشعار کہے اور وہ اشعار اس کے دل میں تھے. اور ان کا خلاصہ کیا تھا کہ جب تو چھوٹا تھا تو روتا تھا تو میں باہر نوکری کرتا تھا، پیسہ کماتا تھا، تجھے کھلاتا تھا، خود بھوکا رہتا تھا تجھے کھلاتا تھا، خود ننگا رہتا تھا تجھے کپڑے پہناتا تھا. یعنی اب ایک بہت ہی جذباتی اشعار تھے. اور آج تو جب بڑا ہوا اور دو پیسے کمانے لگا اور میں تیری اگر جیب سے پیسے اپنے خرچے کے نکالوں تو یہ تکلیف ہو رہی ہے. بہرحال اس کے پہنچنے سے، ان لوگوں کے پہنچنے سے پہلے پہلے وہ اشعار رسول اللہ صلی اللہ علیہ وسلم تک وحی کے ذریعے پہنچا دیے گئے. جب وہ شکایت لے کے بیٹا پہنچا تو آپ صلی اللہ علیہ وسلم نے اس کے والد سے کہا کہ بات بعد میں سنوں گا، پہلے جو تم ابھی اشعار جو تمہارے دل میں آ رہے تھے وہ مجھے ذرا سناؤ کیا اشعار تھے. وہ حیران ہو گیا وہ شخص کہ آپ صلی اللہ علیہ وسلم کو پہلے پتہ چل گیا میں نے تو زبان سے بھی نہیں نکالے تھے، دل میں اشعار آئے تھے میرے. وہ جب اس نے دربار میں سنائے تو آپ صلی اللہ علیہ وسلم اشکبار ہو گئے، رونے لگے. اور بغیر اس لڑکے کی بات سنے ہوئے آپ نے ناراض ہو کے بیٹے سے کہا، تو بھی تیرے باپ کا اور تیرا مال بھی تیرے باپ کا، چلا جا، یہی فیصلہ ہے، تو خود بھی اور تیرا مال بھی باپ کا ہے، بغیر اجازت لینے کا رکھتا ہے، چلا جا یہاں سے. اللہ، تو یہ چیزیں بھائی آج ہم لوگوں کو سمجھنی ہے کہ زندگی کا رخ بدلنا پڑے گا ہم لوگوں کو. یہ کتاب میرے ہمارے جو میرے موجودہ جو شیخ ہیں ولی ابن ولی حلیم الامت حضرت اقدس حضرت مولانا حکیم محمد مغیر صاحب دامت برکاتہم نے کتاب لکھی ہے والدین کے حقوق قرآن و حدیث کی روشنی میں، تو اس میں سے کچھ احادیث مبارکہ پڑھ کے سنا دوں. کچھ چیزیں ایسی ہیں جس میں والدین کی اطاعت نہیں کرنی، مسائل ہیں کچھ یہ. اگر والدین شریعت کی حرام کردہ کسی کام کا حکم دیں تو اس میں ان کی اطاعت اور فرما برداری نہیں کی جائے گی، اس لیے کہ والدین کی اطاعت اور فرما برداری تو اللہ تعالیٰ کے حکم کو بجا لانے کے لیے ہی کی جاتی ہے. چنانچہ حدیث شریف میں مروی ہے کہ لا طاعت لمخلوق فی معصیت الخالق، یعنی خالق کی نافرمانی کا مرتکب بن کر مخلوق کی فرما برداری نہیں کی جائے گی. یہ طریقہ درست نہیں ہے. یعنی اب اللہ کا حکم ہو کسی معاملے میں کہ بھائی یہ کام کرو اور مخلوق بولے کہ بھائی یہ کام ہم نہیں کریں گے کیونکہ گناہ کا کام ہے، اب ٹکراؤ ہوگا، خالق کا الگ مخلوق کا الگ، اللہ کا حکم ہے جو غیر شرعی تقریب ہے. اب اللہ کا حکم ہے مجھے ایسی جگہ جہاں اللہ کی نافرمانی ہو رہی ہو، اللہ کا یہ حکم ہے. تو اب اس زمان میں ماں باپ ہوں یا کوئی بھی رشتہ ہو وہ بولے نہیں چلو، نہیں چلو، تو اس صورت میں ماں باپ کی بات نہیں مانی جائے گی. سب سے بڑا حق اللہ کا ہے، گناہ کے کام میں حرام کاموں میں ماں باپ کی نہیں مانی جائے گی. لیکن اس کا طریقہ ہے، یہ نہیں کہ وہاں سے بدتمیزی کرنا شروع کر دے، لڑنا شروع کر دے، بہانہ کر دے کہ مجھے موشن لگ گئے، میری طبیعت ٹھیک نہیں ہے، میرا سر میں شدید تکلیف ہو رہی ہے، میں آپ کو چھوڑ کے آ جاؤں گا. نہیں سمجھیں گے، پتہ ہے ماں باپ نہیں سمجھیں گے، تو ان سے بحث نہ کرے، الجھے نہیں. بھائی گناہ سے بچنا فرض ہے نا، یہ کیا فائدہ کہ ایک گناہ سے بچے اس سے بڑا گناہ کر لیا، ماں باپ کو ڈانٹ دیا، ذلیل کر دیا، تو بھائی فائدہ کیا وہ ایک گناہ سے بچے، 10 کلو کا جو گناہ تھا اس سے بچ گیا لیکن 50 کلو کا گناہ اپنے سر لے لیا، تو یہ تو کوئی بات نہیں ہوئی. حکمت آدمی استعمال کرے، بہانہ کر دے یا پیار سے منع کر دے. حضرت والے ادب سکھاتے تھے، ماں باپ زیادہ ضد کریں کسی گناہ کے کام کے اوپر، ان کو بولو کہ میرے پیارے والدین آپ بولو گے میں آپ کا پخانہ پیشاب اٹھانے پہ تیار ہوں، لیکن خدا کے واسطے مجھے اللہ کی نافرمانی پہ مجبور نہ کریں. کیا بولیں گے بےچارے ماں باپ، اللہ کو بھی پیار آ جائے گا. آج تو ذرا سا لوگ صوفی بنتے ہیں، ذرا سا دین پر آتے ہیں، وہ لوگوں کو حقیر ذلیل سمجھنے لگتے ہیں، ماں باپ کچھ بولتے ہیں ان کو پٹک دیتے ہیں. ذرا سا تقویٰ آتا ہے، بھائی یہ تقویٰ نہیں ہے، ماں باپ کی اطاعت کرنا، ان کی کڑوی بات کو پینا، یہ بھی تقویٰ ہے اور بہت بڑا تقویٰ ہے. خالی یہ داڑھی ٹوپی رکھنے کا نام دین نہیں ہے، نہ تقویٰ ہے، اور بھی دوسری چیزیں، عشق کے امتحان بھی اور بھی ہیں. حضرت عبداللہ بن عمر بن العاص رضی اللہ تعالیٰ عنہ سے منقول ہے کہ ایک آدمی نے نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہو کر عرض کیا کہ میں آپ کے دفتر مبارک پر ہجرت کی بیعت کرنے کے لیے حاضر ہوا ہوں اور اپنے والدین کو روتا ہوا چھوڑ کر آیا ہوں. آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ واپس چلے جاؤ اور ان کو ہنساؤ جس طرح ان کو رلا کر آئے. واضح رہے کہ دین محض اپنا شوق پورے کرنے کا نام نہیں. بہت اہم بات ہے، اس ذہن میں رکھیے گا، کیونکہ آج کل لوگ بہت سے لوگ ہوتے ہیں وہ دینی معاملات میں، دینی چیزوں میں اتنا زیادہ منہمک ہو جاتے ہیں کہ حقوق العباد کو تلف کر دیتے ہیں، تباہ کر دیتے ہیں، چاہے وہ بیویوں کے حقوق ہوں یا والدین کے حقوق ہوں، تو پھر وہ دینی جو ہماری جو محنت ہیں وہ پھر کام نہیں آئیں گی. طریقہ ہے ہر چیز کا. واضح رہے کہ دین محض اپنا شوق پورا کرنے کا نام نہیں کہ جس وقت جو من میں آیا وہ عمل کر لیا اور سمجھ لیا کہ یہی دین ہے، بلکہ دین در حقیقت اللہ تعالیٰ اور رسول صلی اللہ علیہ وسلم کی کامل اتباع کا نام ہے، یعنی دین دراصل ابدیت اور غلامی کا نام ہے کہ اپنی محدود عقل کے گھوڑے دوڑانے کے بجائے جو حکم ہوا اس کی بجا آوری کی جائے۔ مذکورہ تو صدر حدیث میں رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر یہ شخص اپنے زوم میں یہ سمجھ رہا تھا کہ میں نے دین کے لیے اتنی بڑی قربانی دی کہ اپنے والدین کے رونے کی بھی پرواہ نہیں کی، لیکن اس کے سوال پر آپ صلی اللہ علیہ وسلم نے ناراضگی کا اظہار فرمایا اور تاکید کی کہ آپ کی یہ قربانی اسی وقت قبول ہوگی جب تم اپنے والدین کو ہنسا کر آؤ، یعنی ان کو راضی کر کے آؤ، لیکن اگر یہ چیز عام ہو جائے، یعنی نفیر، اگر نفیر عام ہو جائے یعنی جہاد فرض عین ہو اور والدین منع کریں تو ان کی اطاعت واجب نہیں، لیکن فرض علم کے علاوہ اعلیٰ دینی تعلیم کے لیے اگر والدین منع کریں تو ان کی اطاعت واجب ہے۔ اسی طرح حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ ایک مرتبہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، اس آدمی کی ناک خاک آلود ہو، یعنی وہ ذلیل اور رسوا ہو، برباد ہو۔ صحابہ کرام نے عرض کیا، اے اللہ کے رسول، کس کی ناک خاک آلود ہو؟ آپ نے ارشاد فرمایا کہ جس نے اپنے والدین میں دونوں کو یا ایک کو بڑھاپے کی حالت میں پایا پھر بھی وہ جہنم میں داخل ہوا۔ یہ ظالم، تمہیں اتنا بڑا جنت کا ٹکٹ ملا ہوا تھا مفت کا، کسی کے ماں باپ دونوں ہوتے ہیں ماشاءاللہ، وہ تو دو دروازے ہیں جنت کے، کسی کا اگر ایک بھی اگر ماں باپ میں سے کوئی ایک ہے تو رسول اللہ کہنا وہ برباد ہو جائے، ہلاک ہو جائے، اخناق خاک آلود ہو، ذلت ملے، کہ کمبخت اتنی بڑی چیز ملی ہوئی تھی تو مفت کی ایک جنت کا ٹکٹ تھا، بتانا آسان چیپٹر تھا یہ، اس کو بھی تم نے ضائع کر دیا اور تم جہنم میں گئے جبکہ تمہارے ماں باپ زندہ تھے، یعنی ان کو خوش کر کے تم نے جنت کیوں نہیں کمائی؟ اگر تمہیں دین مشکل لگ رہا تھا تو کچھ تو کرو۔ اسی طرح حضرت معاذ بن جبل رضی اللہ تعالیٰ عنہ سے منقول ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، اس شخص کے لیے یہ لائق خوشخبری ہے کہ وہ اپنے والدین کے ساتھ حسن سلوک کرتا ہے، کیونکہ اللہ تعالیٰ اس کی عمر میں اضافہ فرماتا ہے۔ عمر میں اضافہ ہوتا ہے، نہیں برکت ہوتی ہے، عمر میں اضافے سے مراد عمر میں برکت ہے۔ جیسے صاحب معارف القرآن نے ایک روایت کے ذیل میں ارشاد فرمایا کہ اللہ تعالیٰ اس کو اولاد صالح عطا فرماتا ہے اور وہ اس کے لیے دعا کرتے رہتے ہیں، یعنی یہ شخص دنیا میں نہیں ہوتا لیکن قبر میں دعائیں ملتی رہتی ہیں۔ اس سے یہ معلوم ہوا کہ والدین سے حسن سلوک کرنے سے آگے اللہ تعالیٰ اس کی اولاد کو بھی فرما بردار بنا دیتے ہیں، جو آگے چل کر اس کے لیے نیکیوں کا سبب بنتی ہے۔ لوگ اپنی اولاد کو نیک بنانے کے لیے کتنی جدوجہد کرتے ہیں، لیکن ان کو یہ آسان سی بات سمجھ نہیں آتی کہ وہ اپنے والدین جو بوڑھے ہیں اور زندہ ہیں ان کے ساتھ نیک برتاؤ کرنا شروع کر دیں تو ان کی اولاد خود ہی نیک بن جائے گی اور ان کے ساتھ اطاعت کرے گی۔ یعنی اکثر جو ماں باپ کی جو اولادیں نافرمان ہوتی ہیں وہ خود اپنے ماں باپ کے اکثر نافرمانی رہے ہوتے ہیں، تو ان کی اولادیں بھی وہی ان کے ساتھ سلوک کرتی ہیں۔ تو اس میں بتایا جا رہا ہے کہ بھائی آپ اپنی والدین زندہ ہیں آپ کے، ان کے ساتھ ادب محبت عزت کرو گے، پیار کرو گے، خیال کرو گے تو تمہاری اولادیں آٹومیٹک وہ بھی آپ کے ساتھ صحیح رہیں گی۔ خود اپنے اولاد ماں باپ کو اکثر لوگ جو ہوتے ہیں وہ بالکل بے ادبی کے ساتھ چل رہے ہیں، لیکن اپنی اولادوں کو چاہ رہے ہیں یہ بالکل نکت چلیں، تو ایسا نہیں ہوتا بھائی، مکافات عمل ہوتا ہے۔ اسی طرح حضرت عبداللہ بن عمرو بن العاص رضی اللہ تعالیٰ نقل فرماتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، کوئی آدمی اپنے والدین کو گالی دے یہ گناہ کبیرہ ہے۔ صحابہ کرام نے پوچھا، یا رسول اللہ صلی اللہ علیہ وسلم، کوئی اپنے والدین کو گالی کیسے دے سکتا ہے؟ آپ نے ارشاد فرمایا، کوئی دوسرے کے والدین کو گالی دے اور وہ اس کے بدلے میں اس کے والدین کو گالی دے۔ آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، دو شخص آپس میں ایک دوسرے کے والدین کو گالی دیں یا برا بھلا کہیں تو یہ بھی درحقیقت اپنے والدین ہی کو گالی دینا ہوا۔ مثلا زید نے عمرو کے والدین کو برا بھلا کہا، اپنے والدین کو نہیں، اس کے مقابلے میں عمرو نے زید کے والدین کو برا بھلا کہا، اپنے والدین کو نہیں، مگر وہ دونوں اپنے والدین کو گالی دینے کا سبب بنے، تو گویا ان دونوں نے درحقیقت اپنے والدین ہی کو گالی دی۔ اسی طرح حضرت ابو بکرہ رضی اللہ تعالیٰ فرماتے ہیں، حضرت بکر رضی اللہ تعالیٰ فرماتے ہیں کہ نبی کریم، یہ کوئی دوسرے صحابی ہیں، حضرت بکر صدیق نہیں ہیں، نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، ظلم اور قطع رحمی سے بڑھ کر کوئی ایسا گناہ نہیں جس کے کرنے والے کو اس کی سزا فوری طور پر ملے، یعنی دنیا میں بھی ملے آخرت میں بھی، جو سزا ملنے والی ہے وہ الگ ہے۔ والدین اور رشتہ داروں کے ساتھ جو شخص بدسلوکی کرتا ہے اللہ تعالیٰ اس کی سزا آخرت کے ساتھ دنیا میں بھی دیتا ہے۔ اللہ تبارک تعالیٰ کبھی کبھار عبرت کے لیے کسی گناہ کی سزا دنیا میں بھی دے دیتا ہے۔ ان گناہوں میں سے گناہ والدین کی نافرمانی اور رشتہ داروں کے ساتھ بدسلوکی ہے۔ حضرت عمران بن حسین رضی اللہ تعالیٰ سے منقول ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، تم لوگ چوری، زنا اور شراب خوری کے متعلق کیا کہتے ہو؟ ہم نے عرض کیا، اللہ تعالیٰ اور اس کے رسول زیادہ جانتے ہیں۔ اس پر آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، یہ سب گناہ کے کام ہیں اور ان پر اللہ تعالیٰ کی ہاں سزا بھی ملے گی، لیکن کیا تم گناہ کبیروں تم کیا تم کبیرہ گناہوں میں سے سب سے میں تم کو کیا بڑے گناہوں میں سے سب سے بڑا نہ بتلاؤں؟ وہ یہ ہے کہ اللہ تبارک تعالیٰ کے ساتھ کسی کو شریک ٹھہرانا اور والدین کی نافرمانی کرنا۔ حضور صلی اللہ علیہ وسلم ٹیک لگا کر بیٹھے ہوئے تھے، پھر سیدھے بیٹھ گئے، فرمائے کہ جھوٹ بولنا بھی گناہ کبیرہ ہے۔ حدیث شریف میں آپ صلی اللہ علیہ وسلم نے تین گناہوں کو کبیرہ بتایا، اللہ تعالیٰ کے ساتھ شرک کرنا، نمبر دو والدین کی نافرمانی کرنا، نمبر تین جھوٹ بولنا۔ بعض روایتوں میں جھوٹی قسم کو بھی گناہ کبیرہ بتایا۔ حضرت ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمائے، تین دعائیں اللہ تعالیٰ کی ضرور قبول ہوتی ہیں، ان کی قبولیت میں کوئی شک نہیں، ایک مظلوم کی دعا، دوسرے مسافر کی دعا، تیسرے والدین کی بد دعا اور اولاد کے حق میں۔ تیسرے والدین کی بد دعا اولاد کے حق میں، تیسرے والدین ہیں، جب وہ اپنی اولاد کے لیے بد دعا کریں تو بہت جلد قبولیت کی وجہ یہ ہے کہ والدین اپنی اولاد کے حق میں ہمیشہ خیر خواہی کرتے ہیں اور ہمیشہ اپنی زبان سے دعا ہی دیتے رہتے ہوں اور خیر خواہی کی دعا کرتے ہیں، اور وہ بد دعا اسی وقت دیتے ہیں جب اولاد والدین کو ستانے میں ساری حدیں پار کر جاتی ہے اور ایسی تکلیف پہنچاتی ہے کہ ان کے دل سے نہ چاہنے کے باوجود کچھ بد دعائیہ جملے نکل جاتے ہیں، وہ جملے اللہ تعالیٰ کے یہاں فوراً قبول ہو جاتے ہیں۔ تو اس لیے بھائی والدین کے ساتھ نافرمانی، بے ادبی، بدتمیزی اور پھر معافی نہ مانگنا اور اس ٹائم پیریڈ کو بڑھا دینا، 10 دن، 15 دن، مہینہ بھر، 6 مہینے، 2 سال، یہ تو خطرناک چیز ہے بھائی۔ انسان ہے، ہو گئی غلطی، معافی مانگو جلدی، اللہ نہ کرے وہ اگر مر گئے کیا ہوگا، اگر تم مر گئے تو کیا ہوگا، ابھی دونوں زندہ ہو تو عقل مندی کا تقاضا ہے، موت کا بھروسہ نہیں ہے۔ اگر اللہ نہ کرے باقی نافرمانی، یہ مال لوگوں پیاری ہو گئی، ساری زندگی انسان روتا ہے۔ میں نے یہ بھی مشائخ فرماتے ہیں کہ جو فرما بردار اولادیں ہوتی ہیں، جب ان کے ماں باپ مرتے ہیں غم ان کو بھی ہوتا ہے اولادوں کو، لیکن اتنا نہیں ہوتا، ان کے دل میں ٹھنڈک ہوتی ہے، سکون ہوتا ہے کہ میری ماں باپ مجھ سے خوش تھے، میں نے ان کی خدمت محبت میں کسر نہیں چھوڑی۔ لیکن ہم نے دیکھا ہے کہ میری زندگی میں نے ایسے لوگوں کو دیکھا جو ماں باپ کے نافرمان تھے، ان کو چین نہیں ملا، پوری زندگی چین نہیں ملا، کیونکہ ضمیر کی مار ملامت پڑتی رہتی تھی ان کے اوپر، روتے تھے، اپنا سر دیواروں میں ٹکر مار مار کے پھوڑتے تھے کہ اپنے باپ کے اوپر ہم نے ہاتھ اٹھایا تھا، تو ان کو اپنا ہاتھ یاد آتا ہے، ہاتھ مارتے تھے وہ دیواروں کے اوپر غصے سے۔ وجہ کیا ہے؟ نافرمان آدمی جو ہوتا ہے، نافرمان اولاد، موت تک اس کی ضمیر کی جو آواز ہوتی ہے وہ اس کو کچوکے لگاتی رہتی ہے، بنسبت اس کے جو فرمانبردار ہوتا ہے، تو فرمانبرداری کرنے میں اولاد کی نہیں بھی سکون ہے، کل کو ماں باپ نہیں رہیں گے اطمینان ہوتا ہے۔ بہرحال اس کا بھی حل ہے جو انشاءاللہ آگے بتایا جائے گا، ہر چیز کا اللہ نے حل رکھا ہے۔ یہ ایک اور واقعہ، یہ رسول اللہ صلی اللہ علیہ وسلم فرما رہے ہیں، اس واقعے کو ذرا سمجھیے گا۔ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ میں نے نبی کریم صلی اللہ علیہ وسلم کو ارشاد فرماتے ہوئے سنا، کسی بچے نے گہوارے میں یعنی دودھ پینے کے زمانے میں بات نہیں کی سوائے حضرت عیسیٰ علیہ السلام اور صاحب جریج کے۔ اور صاحب جریج کے، صحابہ نے پوچھا یہ صاحب جریج کون ہیں؟ نبی کریم صلی اللہ علیہ وسلم ارشاد فرمایا، جریج ایک عبادت گزار آدمی تھے جو سومیہ میں عبادت میں مشغول رہتے تھے، ایک چرواہا ان کی گرجا کے نیچے آ کے ٹھہرا کرتا تھا۔ یعنی کوئی راہب تھے جو حضرت عیسیٰ اور موسیٰ علیہ السلام کی اس وقت کی شریعتوں پر ایمان لائے تھے اور اللہ کے ولی بنے تھے، تو پھر وہ راہب کہلاتے تھے، تو بہت متقی پرہیزگار انسان تھے۔ تو اسی ان کے گرجا کے نیچے جو ہے، گھر کے پاس ہی ان کے گرجا کے پاس ایک چرواہا ان کی گرجا کے نیچے آ کے ٹھہرا کرتا تھا، اپنے جانور چراتا تھا، اور بستی کی ایک عورت اس چرواہے کے پاس آتی جاتی رہتی تھی۔ ایک مرتبہ ہوا یہ کہ جریج راہب نماز پڑھ رہے تھے کہ ان کی ماں ان کے پاس آئیں کسی کام کے واسطے، اور سومیہ کے پاس سے اور سومیہ کے باہر سے ماں نے ان کو پکارا، اے جریج جریج، اس وقت نماز پڑھ رہے تھے۔ دوران نماز سوچا کہ ایک طرف میری ماں ہے، دوسری طرف نماز ہے، بالآخر جریج نے فیصلہ کیا اپنی نماز کو ترجیح دے۔ ماں نے پھر دوسری مرتبہ آواز دی، وہ پھر سوچ میں پڑ گئے، ایک طرف میری ماں ہے اور دوسری طرف نماز، پھر یہ فیصلہ کیا اپنی نماز نہیں توڑوں گا۔ ماں نے پھر تیسری مرتبہ پکارا، वो फिर सोच में पड़ गए, एक तरफ माँ दूसरी तरफ नमाज, फिर यही फैसला किया अपनी नमाज नहीं तोड़ूंगा। जब तीसरी मरतबी माँ को जवाब नहीं मिला तो माँ की ज़बान से बद्दुआ निकल गई कि ए जरीज, अल्लाह तुझे मौत ना दे यहाँ तक के पहले तू बदकार औरतों का मुंह ना देख ले। जो फाहिशा और जानिया जो ख़राब औरतें होती हैं, जब तक तुझे मौत भी उस वक्त तक ना आए पहले तू उनका मुंह देखे। ये कहकर माँ वहाँ से चली आई। कुछ मुद्दत के बाद उस औरत को बच्चा पैदा हुआ, उस औरत जो चरवाहे के पास आती थी, और वो बादशाह के पास लाई गई। बादशाह ने पूछा, ये बच्चा किसका है? उसने कहा, जरीज का। उसने कहा, ये जरीज का बच्चा है। बादशाह ने ताज्जुब से पूछा, वो जो गिरजा में इबादत में मशगूल रहता है कहाँ है? बादशाह ने हुक्म दिया, उसको गिरजा उसके गिरजा को ढा दो, उसको गिरफ्तार करके मेरे पास ले आओ। लोगों ने फावड़े से उसको उनके सोमिया को ढा दिया और रस्सी से जरीज के हाथ को गर्दन से बांध दिया, फिर उसको बादशाह के पास ले जाने लगे। रास्ते में चंद बदकार औरतें एक जगह खड़ी थी, उनको देखकर जरीज मुस्कुराए और औरतें जरीज को देख रही थीं और वहाँ लोगों का मजमा भी था। जब जरीज बादशाह के पास पहुँचे तो बादशाह ने जरीज से पूछा, तुझे मालूम है ये औरत क्या कह रही है? जरीज ने फरमाया, आप ही बता दें क्या कह रही है। बादशाह ने कहा, ये दावा कर रही है कि बच्चा तेरा है। जरीज उस औरत की तरफ मुतवज्जा हुए, तुम क्या कहती हो? जरीज उस औरत की तरफ मुतवज्जा हुए, तुम क्या कहती हो? उसने कहा, ये बच्चा आपका है। फिर जरीज ने कहा, बच्चा कहाँ है? लोगों ने कहा, उसकी गोद में। फिर उस बच्चे की तरफ मुतवज्जा हुए और जरीज ने उससे पूछा, तेरा बाप कौन है? बच्चे ने जवाब दिया, मेरा बाप चरवाहा है। अब इसमें चूँकि वो अल्लाह के वली थे तो अल्लाह ने उनकी इज्जत इस तरह से बचाई, उनकी करामत भी थी। बच्चे का जो छोटा बच्चा था, लेकिन अल्लाह ने उसकी ज़ुबान से ये कहलवा दिया कि मेरा बाप जो चरवाहा है, यानी जरीज बेकसूर हैं। बादशाह ने जरीज से पूछा, जब बादशाह को यकीन हो गया कि जरीज बेकसूर है, क्या हम आपकी इबादत गाह को दोबारा सोने से बना दें? उन्होंने कहा, नहीं। तो फिर बादशाह ने पूछा, क्या चांदी से? उसने कहा, नहीं। बादशाह ने पूछा, फिर किस चीज़ से बनाए? कहा, पहले जैसी मट्टी की इबादत गाह थी वैसे ही बना दो। बादशाह ने पूछा, जब आपने रास्ते में चंद बदकार जानिया औरतों को देखा था तो उनको देख कर क्यों हंसे थे? कहा कि एक बात की तरफ मेरा जहन गया था कि मेरी माँ की बद्दुआ मुझे याद आ गई कि उन्होंने कहा था कि तू मरेगा नहीं जब तक तू बदकार औरतों का मुंह ना देख ले। तो माँ की ये बात मुझे याद आई और ये वाकया मेरा साथ हुआ, तो उस बात पे मुझे हंसी आ गई। तो बार दफ़ा माँ की जो मुंह से बात निकलती है, अल्लाह पाक उसको पूरी फरमाते हैं। तो अच्छी दुआएं भी होती हैं। हज़रत अब्दुलरहमान सुदेव दामोदर कातम जी इमाम काबा हैं, उनका इंटरव्यू के पता चला कि उनका जब इंटरव्यू किसी अखबार में आया था तो उनसे पूछा कि अल्लाह ने आपको मुकाम दिए इमाम काबा का, इमाम काबा आपको बनाया, उसके पीछे क्या राज है? कहने लगे, हम लोग बहुत गरीब हुआ करते थे, हमारे घर में खाने को नहीं होता था। तो एक बार माँ ने बहुत मुशक्क़त से कहीं से कुछ खाना वाना बनाया, तो उसके बाद जब हंडिया पक्के तैयार हुई तो मैं बहुत छोटा था, बच्चा था, तो बाहर गया, मट्टी लाया और उठा के पूरी हंडिया में डाल दी। अब ज़ाहरी बात है, गरीब लोग खाने को फाके और कुछ अच्छा बनता खाते, माँ भी भूखी और दूसरे भाई बहन भी भूखे, उन्होंने मट्टी ला के डाल दिए थे बच्चे। तो ज़ाहरी बात है, तैश आना एक फितरी अमल है, गुस्सा आना फितरी अमल है। तो गुस्से में इससे पहले को बद्दुआ दे दी, तो माँ की ममता, उन्होंने एकदम से गुस्से को पलटते हुए ये दुआ दे दी बजाय बद्दुआ के, जा तुझे अल्लाह इमाम काबा बनाए, जा तुझे अल्लाह इमाम काबा बनाए। तो आज दुनिया उनको इमाम काबा हजरत अब्दुलरहमान सुदेव जामर कातुम के उसके नाम से पहचानती है भाई। तो ये होती है माँ की दुआ और बद्दुआ। माँ का करेक्टर नहीं देखना है कि यार ये कौन सी वली है, इनकी क्या दुआ बद्दुआ लगेगी। नहीं, अगर फाहिशा भी अल्लाह ना करे किसी की माँ, जिनाकार भी है, बदकार भी है, तवाइफ भी है, तो भी खुदा की कसम उसकी बद्दुआ लगेगी औलाद के लिए। दुआ भी लगेगी, बद्दुआ भी होगी, क्योंकि माँ है उसकी। उसका मुकाम मत देखो, उसका करेक्टर मत देखो कि कितना तकवा है, उसके अमाल क्या हैं। अच्छा भाई, तुम्हारी माँ है, दूसरों के हक में उसकी दुआ कबूल हो ना हो, लेकिन औलाद के हक में ज़रूर दुआ और बद्दुआ कबूल होगी। अगर जहाँ तक हमारे नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, कुरान पाक में आयतें नाजिल हुई कि अगर मुशरिक वालदैन है उनके साथ भी नरमी और मोहब्बत का बर्ताव रखो जब तक वो तुम्हारे साथ खिताल नहीं कर रहे, दरगुजर करो, मोहब्बत का रवैया अख्तियार करो। काफिर माँ बाप भी अगर है तो भी, उसके बाद क्या बात बची भाई। हज़रत अबू हुरैरा रज़ी अल्लाह तआला फरमाते हैं कि मैयत के इंतकाल के बाद उसके दर्जात बुलंद किए जाते हैं, तो मैयत अल्लाह ताला से पूछती है कि अल्लाह ये क्या है, यानी मैंने तो ऐसा माल नहीं किया, इतने मेरे दर्जात खुद ब खुद बढ़ रहे हैं। तो उससे कहा जाएगा, तेरे लड़के तेरे लिए इस्तग़फ़ार कर रहे हैं, ये उसका बदला है, ऐश कर। یہ حدیث موقوف ہے، انتقال کے بعد میت کوئی عمل نہیں کر سکتا لیکن اس کی اولاد کے استغفار کا فائدہ اسے پہنچتا رہتا ہے۔ اس سے معلوم ہوا کہ والدین کے انتقال کے بعد بھی صدقہ خیرات اور نیک اعمال کا ذریعہ ان کے لیے فعال ثواب کا اہتمام کرتے رہنا چاہیے۔ حضرت محمد بن سیرین رحمۃ اللہ فرماتے ہیں کہ ایک رات ہم حضرت ابو ہریرہ رضی اللہ عنہ کی خدمت میں تھے تو حضرت ابو ہریرہ رضی اللہ عنہ نے دعا کی، اے اللہ ابو ہریرہ کی مغفرت فرما اور ابو ہریرہ کی ماں کی بھی مغفرت فرما اور اس شخص کی بھی مغفرت فرما جو ان دونوں کے لیے دعائیں مغفرت کرے۔ محمد ابن سیرین رحمۃ اللہ علیہ فرماتے ہیں کہ ہم حضرت ابو ہریرہ رضی اللہ عنہ اور ان کی والدہ کی دعائیں مغفرت کرتے ہیں تاکہ حضرت ابو ہریرہ رضی اللہ عنہ کی دعا میں ہمارا حصہ لگ جائے۔ اور یہ کچھ ایک مسئلہ ہے کہ علماء نے لکھا ہے اگر والدین کے ذمے حج اور کچھ قضا نمازیں تھیں گو کہ انہوں نے فدیے کی وصیت نہ بھی کی ہو تب بھی اگرچہ اولاد پر اس کی ادائیگی فرض نہیں مگر ان کے ورثہ یا اپنے مال سے فدیے کی ادائیگی کو یقینی بنانا چاہیے تاکہ اس کے عذاب سے وہ بچ سکیں، یعنی اولادوں پر فرض نہیں ہے لیکن ان کو عذاب سے بچانے کے لیے ان کے مال میں سے وہ ساری چیزیں دیں۔ اسی طرح اگر والدین نے حج کی وصیت کی تھی تو پھر ورثہ کے لیے ضروری ہے کہ والدین کے تہائی مال میں سے ان کی طرف سے حج بدل کا اہتمام کریں، اور اگر وصیت نہیں کی تھی تو اولاد کے لیے اگرچہ ضروری تو نہیں مگر یہ قابل تحسین و سعادت ہے کہ ان کی طرف سے حج بدل کا اہتمام کریں جس پر عظیم القدر اجر و ثواب کی امید ہے۔ حضرت عبداللہ ابن عمر رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا سب سے بڑی نیکی یہ ہے کہ آدمی اپنے باپ سے محبت رکھنے والوں کے ساتھ حسن سلوک کا معاملہ کرے۔ مذکورہ حدیثوں سے معلوم ہوا کہ بالخصوص والد کے انتقال کے بعد ان کے متعلقین و محببین سے حسن سلوک و اچھا برتاؤ رکھے۔ نیز حدیث میں جو یہ فرمایا کہ اللہ تعالیٰ تمہارا نور بجھا دے گا، شرح فرماتے ہیں کہ اس سے مراد قلم نور ایمانی کا خاتمہ ہے، جبکہ بعض نے فرمایا اس سے مراد وہ نور ہے جو آخرت میں مومن کو عطا ہوگا، یعنی قیامت میں اس کا نور بجھا دی جائے گا۔ حدیث شریف یہ ہے کہ ایک دیہاتی کسی سفر میں حضرت عبداللہ بن عمر رضی اللہ عنہ کے پاس سے گزرا، اس دیہاتی کے والد حضرت عمر رضی اللہ عنہ کے دوست تھے۔ حضرت عبداللہ بن عمر رضی اللہ عنہ نے اس دیہاتی سے پوچھا کیا تم فلاں کے بیٹے نہیں؟ اس نے جواب دیا کیوں نہیں، تو آپ نے اس دیہاتی کو وہ گدھا عطا کیا جو آپ کے ساتھ سفر میں رہتا تھا اور سر سے امامہ اتارا اور وہ بھی ہدیے میں دے دیا۔ آپ کے ساتھیوں میں سے کسی نے پوچھا دو درہم دے دیتے، وہ بھی اس کے لیے بہت تھا۔ آپ نے ارشاد فرمایا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ اپنے باپ سے محبت رکھنے والوں کے ساتھ تعلق کو باقی رکھو، اسے توڑو مت ورنہ اللہ تعالیٰ تمہارا نور بجھا دے گا۔ ہر انسان کو اللہ نے ایک نور دیا، وہ نور ہی بجھ جائے گا، ختم ہو جائے گا، تو اس طرف دھیان دینی چاہیے۔ حضرت عمر بن شعیب اپنے والد سے اور اپنے دادا سے نقل کرتے ہیں کہ ایک آدمی آپ صلی اللہ علیہ وسلم کے پاس آیا اور کہا میرے باپ نے میرا مال تباہ کر دیا، تو آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا تو اور تیرا مال تیرے باپ کا ہے۔ رسول اللہ علیہ وسلم نے ارشاد فرمایا بے شک تمہاری اولاد تمہاری سب سے پاکیزہ کمائی ہے، لہٰذا اس کے مال میں سے کھاؤ۔ اس حدیث سے معلوم ہوا کہ والد اپنے بیٹے کے مال میں بقدر ضرورت تصرف کر سکتا ہے، اور اگر والدین بیٹے کا مال ضائع بھی کر دیں تو بھی بیٹے پر لازم ہے کہ والدین سے نرمی برتے اور سخت کلامی نہ کرے، اور ہمیشہ یاد رکھے کہ جتنی دولت والدین نے اس پر خرچ کی اس کے عوض اگر وہ اپنی زندگی بھر کی کمائی بھی والدین پر قربان کر دے تب بھی وہ ہرگز حقیقتاً وہ حکمن برابر نہیں ہو سکتی۔ اس لیے اپنے مال کا ولین مستحق اپنے والدین کو سمجھے، پہلے ان کی ضرورتوں کو اور حاجتوں کی تکمیل کرے، پھر اپنی ضرورتوں کی طرف متوجہ ہو، جیسے والدین نے ہمیشہ اولاد کی ضرورتوں کو اپنی ضرورتوں پر مقدم رکھا۔ भाई माँ बाप क्या करते थे, छोटे जब बच्चे होते हैं तो अपनी जरूरतों के ऊपर औलादों की जरूरतों को मुकदम रखते हैं, तो यही आज बड़े हो जाते हैं कहते हैं यार हमारी जिम्मेदारी थोड़ी, मैं तो अपने बीवी बच्चों को देखूंगा पहले। वाह, तो ये सोचना चाहिए भाई। बस ये दो हदीस शरीफ रह गई हैं। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, मैं तुम्हें नमाज और वालदैन के साथ हुस्ने सुलूक का हुक्म देता हूँ, ये उम्र में इजाफे का जरिया है। कसम है उस ज़ात की जिसके दस्ते कुदरत में मेरी जान है, इंसान की उम्र के 3 साल बाकी होते हैं, वो अपने वालिद के साथ हुस्ने सुलूक करता है जिसकी वजह से अल्लाह ताला उसे 30 साल बना देते हैं, और इंसान अपने वालिद के साथ बुरा सलूक करता है उसकी वजह से अल्लाह ताला उसे 3 साल या ये फरमाया 3 दिन बना देते हैं, और अहलो याल और रिश्तेदारों के साथ उसने सलूक उम्र बढ़ाता है, और बेमुरबती और उनके साथ सख्ती करना उम्र रिस्क को घटाता है और अल्लाह ताला को नाराज करता है। और अगर अल्लाह ताला कतः रहमी करने वालों को दुनिया में सज़ा नहीं देते तो उसके अजाब को मरने के बाद पर मौखर कर देते हैं। एक बहुत ही हिला देने वाला वाक़ है ये। अब जो ये आखिरी जो हदीस शरीफ आ रही है, अल्लाह हम सबकी इस्लाह फरमा दे। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, मुझे कोई चीज़ इतनी तकलीफ़ दे मालूम नहीं होती जितनी वालदैन की नाफरमानी करने वालों की नाफरमानी। मैं जन्नत में हूँगा, उनकी पिटाई यानी नाफरमान औलादों की, उनकी पिटाई और सज़ा की वजह से चीखों पुकार और रोना पीटना मेरे नरम दिल को तकलीफ़ पहुँचाता है। मैं अर्श तले सजदे में गिर कर उनकी शफात करूँगा। अल्लाह जल्ला शानहू फरमाएंगे कि ऐ मोहम्मद सर उठाइए, इसलिए कि वालदैन के नाफरमानों को मैं उस वक्त तक जहन्नम से ना निकालूंगा जब तक वो अपने वालदैन को राजी ना कर लें। आप अपनी जगह से चले जाएं और उनकी फिक्र ना करें, मैं अपनी जगह पर चला जाऊंगा, फिर उनकी चीखों पुकार और रोना पीटना सुनूंगा, दूसरी मरतबा फिर अर्श तले सजदे में गिरूंगा। अल्लाह फिर फरमाएंगे ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अपना सर उठा लें, आप जो मांगेंगे मैं अता करूंगा सिवाय नाफरमानों की बख्शिश के कि वो उस वक्त तक जहन्नम से ना निकलेंगे जब तक वालदैन को राजी ना कर लें, लिहाजा आप अपनी जगह चले जाएं, मैं चला जाऊंगा और उन्हें भुलाऊंगा, फिर उनके चीखने चिल्लाने और रोने पीटने की आवाज़ सुनूंगा और कहूंगा ए अल्लाह मालिक कोई हुक्म दें। मालिक जहन्नम को जो सरदार होंगे तमाम फरिश्तों के, ए अल्लाह मालिक कोई हुक्म दें कि उनके हिस्से का दरवाज़ा खोल दें ताकि मैं उनके अजाब को देख लूँ, इसलिए उनके चीखने चिल्लाने की ज़बरदस्त आवाज़ सुन रहा हूँ। अल्लाह ताला फरमाएंगे मैंने मालिक को हुक्म दे दिया है, चुनांचे मैं मालिक के पास जाऊँगा, वो मेरे लिए दरवाज़ा खोल देंगे, मैं देखूँगा कुछ लोग आग के तनों में लटके हुए हैं और ज़बानिया फरिश्ते उनके कमरों और रानों पर आग के कोड़े बरसा रहे होंगे, और सांप बिच्छू उनके पाँव के नीचे दौड़ रहे होंगे और उन्हें डस रहे होंगे, मैं उन पर शफकत की वजह से रोने लगूंगा, तीसरी मर्तबा जाकर अर्श के नीचे फिर सजदा करूंगा। अल्लाह ताला फरमाएंगे वो यहाँ तक उस वक्त तक नहीं निकल सकते जब तक अपने वालदैन को राजी ना कर लें। मैं अर्ज करूंगा परवरदिगार उनके वालदैन कहाँ हैं? अल्लाह पाक फरमाएंगे जन्नत में अपने अपने ठिकानों में, और उनमें से एक जमात एराफ में है और एक जमात जन्नतुल मावा में है और एक जमात उसके अलावा और दूसरी जगहों पर है। मैं अर्ज करूंगा ऐ मेरे परवरदिगार आका हर एक शख्स से बाखबर कर दिए जिसके वाले जन्नत में हो, चुनांचे अल्लाह ताला मुझे उन पर मुतल्ला फरमा देंगे। मैं उनके पास जाकर उनसे कहूंगा अगर तुम लोग ये देख लोगे तुम्हारी औलाद पर ज़ुबानियाँ फरिश्ते मुकर्रर हैं अजाब दे रहे हैं और उनके रोने पीटने ने मेरे दिल को गमगीन कर दिया है, उनके वालदैन इन हरकतों का तस्करा फरमाएंगे जो उनकी औलाद ने दुनिया में उनके साथ की थी। माओ में से एक माँ कहेगी अल्लाह के रसूल उसे अजाब में रहने दें, इसलिए उसने मेरी तौहीन की थी, मुझे बुरा भला कहा था, मेरा दिल तोड़ा था, ये मालो दौलत और दुनिया की चीज़ों का मालिक था, मैं गरीब और फ़कीर थी, वो अपनी बीवी को शानदार कीमती लिबास पहनाता था और मैं नंगी रहती थी। एक दूसरा आदमी कहेगा उसे अजाब में रहने दें, अगर मैं उससे उसके फ़ायदे की बात करता तो वो मुझे मारता था और घर से निकाल दिया करता था, वो ऐसी हरकतें करता रहता था। इन वालदैन के दिलों में अपनी औलाद की हरकतों की वजह से कदूरत बाकी होगी। मैं उनसे कहूंगा दुनिया गुजर गई, जो होना था हो चुका, जो गुजर चुका गुजर गया, अब तुम मेरे तुम्हारे पास आने की वजह से उन्हें माफ़ कर दो कि मैं तुम्हारे पास आया हूं, और उनसे दरगुजर कर दो। अल्लाह जल्ला शानू फरमाएंगे ऐ मेरे महबूब सल्लल्लाहु अलैहि वसल्लम आप इनको मजबूर ना करें, मेरी इज्जत और जलाल की कसम मैं इनकी औलाद को सख्त तक जहन्नम से ना निकालूंगा जब तक ये खुश दिली से माफ़ ना कर दें। मैं अर्ज़ करूंगा आपके परवरदिगार आप उन्हें हुक्म देंगे वो मेरे साथ जहन्नम जाकर उनके अजाब को अपनी आंखों से देख लें, शायद उन्हें इस पर रहम आ जाए। अब रसूल अल्लाह की मोहब्बत देखिए किस कदर आप सल्लल्लाहु अलैहि वसल्लम ख्याल कर रहे हैं कि असलम के ठीक है आप मजबूरन आपने मुझे मना कर दिया कि मुझे इनको अपनी औलादों का हाल दिखा दें, देख के शायद इनको तरस आ जाए, अल्लाह ताला उन्हें हुक्म देंगे कि वो मेरे साथ चले जाएं, वो जहन्नम के पास आएंगे, उनके लिए जहन्नम के दरवाजे खोल दिए जाएंगे, और जब वो अपनी औलाद और उस अजाब को देखेंगे जो उन्हें दिया जा रहा होगा तो रोने लगेंगे और कहेंगे बखुदा हमें ये नहीं मालूम था कि वो इतने शदीद अजाब में गिरफ्तार हैं। और फिर हर माँ अपनी बेटी या बेटे के लिए चीख मारेगी, बाप बेटे के लिए चीखेगा, जब बच्चे अपने माँ बाप की आवाज़ सुनेंगे तो रोने लगेंगे, और हर एक अपनी माँ से कहेगा अम्मा जान दोजख की आग ने मेरा कलेजा फाड़ दिया और अजाब ने मुझे हलाक कर डाला है, अम्मा तूने तो मुझे कभी धूप की गर्मी में एक घड़ी छोड़ना गवारा ना किया था और एक कांटा चुभना भी तूने गवारा ना किया था, अम्मा जान आपने मेरे अजाब को कैसे सुन लिया और मेरी बुरी हालत पर कैसे सब्र कर लिया, क्या मेरी खाल और हड्डियों पर रहम नहीं खाएंगी। उस वक्त माँ बाप सब रोने लगेंगे और कहेंगे कि ऐ हमारे महबूब सल्लल्लाहु अलैहि वसल्लम आप इनके बारे में शफात कर दीजिए, अल्लाह ताला फरमाएंगे कि मैं इन्हें तुम्हारी शफात के बग़ैर जन्नत से ना निकालूंगा इसलिए कि मैं इन पर तुम्हारी वजह से नाराज था। वो कहेंगे हमारे परवरदिगार आका आप हमारी औलाद को दोज़ख से बाहर निकाल कर हम पर रहम फरमा दीजिए, अल्लाह ताला वालदा और वालिद से कहेंगे क्या तुम दोनों अपनी औलाद से राज़ी हो गए, वो कहेंगे जी हाँ, अल्लाह ताला फरमाएंगे जिसके लिए उसके वालिद ने जहन्नम से निकालने को कहा है उसे निकाल दो और जिसके निकालने का मुतालबा नहीं किया उसे उस वक्त तक अजाब में रहने दो जब तक मैं उसके बारे में जो चाहे फैसला ना कर दूँ, मैं उन्हें ऐसी हालत में निकालूंगा कि वो जल कर कोयला बन गए होंगे, उन पर आब हयात यानी जन्नत का पानी डाला जाएगा जिससे उनका गोश्त पोश्त खाल और बाल उग आएंगे और जन्नत में उनका दाखिला हो जाएगा। आखिर में हज़रत वाला रहमतुल्लाह इरशाद फरमाते थे तो भाई जो आपने बयान सुना इसकी कदर कर लीजिए इस मज़मून की, लेकिन इसमें दो बातें बहुत अहम इस वक्त आ रही हैं दिल में, गुलू नहीं करना। अब ये नहीं है कि वालदैन के बारे में अगर हमने बयान सुन लिया और हम जज्बाती हो गए, ये नहीं कि बीवियों की पिटाई शुरू कर दें, तो बहुत से लोग क्या करते हैं कि वो माँ बाप के चक्कर में बीवियों के साथ जुल्म करते हैं और बहुत से बीवियों के चक्कर में माँ बाप के साथ जुल्म करते हैं, दोनों गलत हैं। बिल्कुल इसी तरह की वही दे बीवियों के साथ भी जुल्म करने के ऊपर हो सकती हैं, अजाब उस सूरत में भी आएगा, वो हदीस मुबारक में वो किस्से भी हैं, और ऐसे शौहरों को आपने फरमाया लई में जो बीवियों के साथ जुल्म व सितम करते हैं और उनको गालम गलौज करते हैं, बदतमीज़ी करते हैं, गालिब आ जाते हैं, तो रसूल अल्लाह उनको कमीने का खिताब दे रहे हैं बताइए आप, और उन पर अलग अजाब नाजिल होगा। तो सिर्फ ये मतलब नहीं है कि आदमी ये बयान सुन के माँ बाप के हुकूक के चक्कर में, क्योंकि बहुत से लोगों ने अपने घर तबाह कर दिए माँ बाप के चक्कर में, माँ बाप गलत हैं, बीवी को तलाक़ें दे दी, एक तलाक दो तीन तीन तलाक़ें करवा दी माँ बाप ने, तो ये मतलब नहीं है माँ बाप के हुकूक अदा करने का कि आप माँ बाप के कहने पर अपने बीवी बच्चे का जुल्म सितम करें या बहन भाइयों के कहने पर अपने घरों को आग लगा दें, ये मतलब नहीं है भाई। मतलब माँ बाप की अलग अहमियत है, बीवी बच्चों की अलग अहमियत है, सबके अपने अपने हुक हैं, किसी एक के लिए दूसरे को तबाह ना करें, ये सारे हमारे अपने प्यारे हैं, तो हिकमत से चलें, हिकमत से चलें, किसी अल्लाह वाले से मशवरा करें, कहीं ताल्लुक़ कायम करें, कुछ मसाइल अगर हो तो ख़ुद से एक्शन लेने के बजाय मालूमात करें कि भाई ये मसाइल हो रहे हैं, मैं माँ को देखता हूँ तो बीवी नाराज़, बीवी को देखता हूँ तो माँ नाराज़, क्या करूँ, आजकल यही माहौल होता है ना, तो इसके लिए मशवरा है, इंशाल्लाह कोई ना कोई हिकमत निकल आए, जुल्म किसी के साथ ना हो। इस बयान का लुबे लो आप क्या ना माँ बाप के साथ जुल्म हो ना बीवी बच्चों के साथ जुल्म हो, हिकमत के साथ आदमी चले, नहीं तो हजरत वाला फरमाते थे बाज़ लोगों को बीवियों की ऐसी बद्दुआ लगी कि फालिश तक गिर गए, सही है। तो इन सारी चीज़ों को मद्देनजर रखना, हिकमत के साथ चलना है। तो एक मसला तो ये हो गया, दूसरा मसला क्या है कि अगर किसी के वालदैन अभी जिंदा है माशाल्लाह दोनों जिंदा है मुबारक है, किसी के एक है दूसरा नहीं है तो उसके लिए भी जन्नत का रास्ता खुला हुआ है, और अगर उसने माँ बाप को नाराज़ किया हुआ है तो भाई खुदा के वास्ते ये खाली गुजारिश है कि फौरन जितनी जल्दी हो कि आदमी माफ़ी मांग ले और उनको राज़ी रख ले, नहीं रहना उनके साथ नहीं रहे, दूसरे मुल्क रह रहे दूसरे मुल्क चला जाए, दूसरे शहर रहना है दूसरे शहर चला जाए, घर में नहीं बन रही बीवी का नहीं रहे कोई ज़रूरी नहीं है, लेकिन जहाँ भी रहो माँ बाप का दिल तुमसे साफ हो, शरफ सदर हो, दिल खुला हुआ साफ हो, माँ बाप का दुआएँ दे रहे हूँ, ये मतलब नहीं है कि वहीं बैठे रहो वहीं जुड़े रहो, चाहे कितनी बीवी में और सास में फड्डे हो रहे हैं वो घर छोड़ ही नहीं रहा, भाई ठीक है आप जा रहे हो, लेकिन इस भाई बात ये होती है ताल्लुक अगर घर छोड़ भी रहे हो तो दिलों को तो मत तोड़ो ना, नफरत के साथ बुग्ज़ रख के फिर अलग होना ये कहाँ की शराफत है, प्यार मोहब्बत से भी तो अलग हो सकता है आदमी, नफरत भर के बद्दुआएं लेके अलग होना क्या फ़ायदा, ये कहलाती है हिकमत। तो توبہ کرنے میں اللہ سے معافی مانگے، پھر اس کے بعد والدین سے معافی مانگے اور ان کا دل صاف کرے اور ان کو ہدیے وغیرہ کوئی بھی جو ان کی پسند کی چیزیں ان کو گائے بگائے ان کو پیش کرتا رہے، تو یہ عمل ہو گیا۔ تو یہ زندگی میں، اور اللہ نہ کرے کسی کے دونوں ماں باپ دنیا سے جا چکے ہوں، ہو ہی نہیں اور وہ نافرمان رہا ہو، تو اس کا علاج، تیسرا علاج پھر یہ اس کا بھی حل ہے کہ کیونکہ خود تو زندہ ہے نا، اسی پہ شکر ادا کر لے، ان کی قبر پہ جائے گائے بگائے، لیکن اگر قبر پہ نہیں جانا ہو رہا تو کم از کم روزانہ ایصال ثواب کر دے، تین قلی پڑھ دے، تین سورہ اخلاص تین بار پڑھ دے، حدیث شریف میں ایک قرآن پاک کا ثواب ملتا ہے، روز جو ہے وہ ایصال ثواب کرتا رہے، ان کے درجات میں اضافہ ہوگا، ماں باپ کا دل دکھا ہوگا وہ خوش ہو جائیں گے، ان کے درجات میں اضافہ ہوگا، معاف کر دیں گے۔ تو جب خود مر کے پہنچے گا تو انشاءاللہ رحمت کے معاملات ہوں گے، دنیا میں بھی عذابات سے بچ جائے گا۔ یعنی کچھ تو کرے، کسی چیز کو پینڈنگ چھوڑ دینا یہ چیز صحیح نہیں ہے، یہ ایک خطرناک الارم ہے، یہ کسی مصیبت کا، عذاب کا، تو اس کا حل نکالنا ہے۔ لوگ حل نہیں نکالتے، ارے بھائی وہ اللہ دیکھ رہا ہے، فرشتے بیٹھے ہوئے دیکھ رہے ہیں، دیر مت کرو۔ ماں باپ مر گئے، تم مر گئے تو باپ بند ہو جائے گا، پھر یہ تم گیم کھیل نہیں سکتے پھر یہ۔ تو اس لیے جو اللہ نے مہلت اور وقت دی ہے تو زندگی میں ہم راضی کر لیں، ماں باپ اگر ناراض ہیں راضی کر لیں، قطع رحمی تو ماں باپ کیا کی اسے نہیں کرنی، بہن بھائیوں سے نہیں کرنی، بیوی اگر کا دل دکھا ہوا ہے اگر کسی شوہر صاحب کی وجہ سے تو اس کو چاہیے کہ بیوی سے معافی مانگے، پیر پکڑ کے معافی مانگے، پیر نہیں بھی پکڑ رہا ویسی معافی مانگ لے، دل تو صاف کرے، دکھے ہوئے دل اگر بددوا نہ بھی دیے، نہ دے تو دل دکھنا ہی بددوا ہوتی ہے، لوگوں کی سمجھ میں نہیں آتا، ضروری نہیں کوئی جھولی بھر بھر کے کوئی بددوا دے گا منہ سے، نہیں، دل دکھا ختم کہانی، بددوا دل دکھنا ہی بددوا کہلاتا ہے۔ تو اس لیے بددوا کے ساتھ آدمی نہ جیے، ظلم کے ساتھ آدمی نہ جیے، صحیح ہے۔ تو اس حالت میں موت آئے ہمیں کوشش کرنی چاہیے، دعویٰ تو کوئی نہیں کر سکتا بھائی کہ سب ہم سے راضی اور خوش ہوں۔ مشائخ کیا فرماتے ہیں، بچہ پیدا ہوتا ہے تو بچہ روتا ہوا آتا ہے، سب ہنس رہے ہوتے ہیں، دیکھا نا بچہ پیدا ہوتا ہے تو سب ہنس رہے ہوتے ہیں، اس کے ماں باپ نانا دادا سب رشتے دار خوب ہنس رہے ہوتے ہیں، بچہ دنیا میں آتا ہے روتا ہوا آتا ہے سب ہنس رہے ہوتے ہیں، لیکن جب تم مرو دنیا سے جاؤ، اس حالت میں موت آئے کہ تم ہنستے ہوئے جاؤ اور دنیا رو رہی ہو، کہ تم ہنستے ہوئے جاؤ ایسی تمہاری شاندار موت ہو، دنیا رو رہی ہو کہ کیا چیز چلی گئی۔ اس لیے رسول اللہ نے ارشاد فرمایا موت العالم موت العالم، کسی اللہ والے عالم کی، علم والے کی، جو اللہ علماء ربانی ہوتے ہیں، جو اللہ کی معرفت جن کو حاصل ہے، ان کی موت موت العالم موت العالم، ان کی موت ایسی جیسے پورے کائنات کی، پورے عالم کی موت واقع ہوگی۔ اللہ پاک ان سب باتوں کو ہمیں خوب جان لڑا کے عمل کرنے کی توفیق عطا فرمائے۔ حضرت والا فرماتے تھے بس یہ پانچ اعمال بیان کر دیا کرو ہر بیان کے بعد، یہ بہت ضروری ہے، ان کا تعلق فرائض اور واجبات سے، تو وہ شخص جو بھی عمل کر لے گا انشاءاللہ ولی اللہ بن کے مرے گا، اللہ اسے اپنا ولی بنائیں گے۔ یہ مراد نہیں بھائی ولی اللہ بن کے مرے گا، ولی اللہ بنا اور مر گیا، نہیں بھائی، مطلب یہ نہیں ہے کہ اللہ پاک اس کو اپنا خاص مقرب بنائیں گے، ولایت عطا ہوگی۔ تو قرآن پاک تجوید کے پڑھنے کا اہتمام کریں، اور سخت گناہ ہے اور اللہ کے کلام کی بے ادبی ہے، تو ڈیڑھ دو مہینے کی محنت ہے۔ کوچنگ سینٹروں میں پڑھتے ہیں نا بھائی، لڑکیوں کے ساتھ پڑھتے ہیں نا، اسکول کالج یونیورسٹیوں میں 15-15 سال 20-20 سال، یہ دو مہینے اللہ کے لیے پڑھ لیں، کتنا فائدہ ہوگا نا، کتنا مزہ آئے گا، تجوید درست ہوگی، پھر آپ قرآن پڑھ کے دیکھیں، پھر آپ قرآن پاک چھوڑنا بھی چاہو گے بس، لیکن قرآن پاک آپ کو نہیں چھوڑے گا، ایسا مزہ آتا ہے جب تجوید درست ہو جاتی ہے۔ اور ایک مٹھی داڑھی تینوں طرف سے رکھنا واجب ہے، ٹھوری کے نیچے سے، دائیں سے، بائیں سے، اور یہ فرائض میں سے چاروں اماموں کا اجماع ہے، ایک مٹھی داڑھی تینوں طرف سے رکھنا واجب ہے، یعنی واجب فرض کے درجے میں ہوتا ہے، خالی سنت نہیں ہے، واجب ہے۔ اور رسول اللہ صلی اللہ علیہ وسلم نے ایسے لوگوں کو دیکھ کے ہلاکت کی بدعا دی ہے، صحیح بخاری کے حدیث شریف ہے کہ اس زمانے میں دو سفیر رہتے کسی بادشاہ کے، بڑی بڑی مونچھیں تھیں، داڑھیاں مونڈتے تھے، آپ نے دیکھ کے ناگواری سے منہ پھیر لیا۔ سوچنے والی بات ہے، غیر مسلم میں پہلے کلمے کی دعوت دی جاتی ہے، پہلے اسلام قبول کرتے پھر اس کے بعد داڑھی کا معاملہ ہوتا، لیکن کافروں کے چہرے دیکھ کے اتنے ناگوار آپ سے گزرے کہ انہوں نے چہرہ انور پھیر لیا، اس نے ناگواری سے، غصے سے تکلیف ہوئی آپ اسلم کو، انہوں نے کہا یا رسول اللہ آپ نے ناگواری کا اظہار کیا، آپ سے ملنے آئے تھے۔ فرمایا ہلاک اور برباد ہو، ذرا غور کیجیے، رحمت العالمین اتنی محبت والے کیا فرما رہے ہیں، ہلاک اور برباد ہو جاؤ، پہلے یہ بتاؤ تم لوگوں نے کیا شکلیں بنائی ہیں، بڑی بڑی مونچھیں رکھتے ہو، داڑھیوں کو منڈاتے ہو۔ پھر اس نے کہا ہمارے بادشاہ نے ہمیں حکم دیا جو آگ کی پوجا کرتا ہے، ایسی شکلیں بناؤ کہ داڑھیوں کو منڈاؤ اور مونچھوں کو بڑھاؤ۔ پھر آپ نے ایک الگ حدیث شریف میں فرمایا کہ یہود و نصارہ کی، یعنی یہودیوں کی اور عیسائیوں کی، کافروں کی مخالفت کرو، بائیکاٹ کرو، داڑھیوں کو بڑھاؤ، مونچھوں کو کترواؤ، یعنی ان جیسی شکلیں نہ بناؤ۔ تیسری حدیث شریف میں جو جس قوم کی مشابہت، شکل، صورت، لائف اسٹائل اختیار کرے گا اسی کے ساتھ اس کا حشر ہوگا۔ کتنی سخت وعید ہے، آپ وسلم کی ناراضگی ہے اس میں کہ میں تمہیں پیارا نظر نہیں آیا، मैं मेरा मेरा दाढ़ी वाला चेहरा तुम पसंद नहीं करते, तुम्हें हेटर्ड हो तुम, तुम्हें नफरत आती है, तुम्हें नागवारी लगती है, क्योंकि इंसान किसकी कॉपी करता है, किसकी नकल करता है, जिससे मुतासिर होता है, जिससे अपने से अपर क्लास जिसको समझता है। एक इंसान गरीब आदमी अमीर आदमी को अक्सर फॉलो करता है, कोई लोअर क्लास का अपर क्लास को फॉलो करता है, जिसको हम हकीर जलील समझ रहे होते हैं नाउज़बिल्ला, उसकी नकल नहीं करते, जिसको अपने से अच्छा समझ रहे होते हैं, ये नफसियाती बात बता रहा हूँ, जिसको अपने से अपर समझ रहे होते हैं उसकी कॉपी करते हैं। तो आज रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों पर अमल करते हुए शर्म आती है मुसलमान को, काफिरों को नहीं, मुसलमान को आज हमें शर्म आती है। तो ईमान बचेगा, आज पूरी दुनिया में हम जलील हो रहे हैं, पिट रहे हैं, कौन सा मुल्क ऐसा है जो कुत्ते बिल्ली को मार दो मुकदमा चल जाएगा, मुसलमान को काटो पीटो खून बहाओ कोई पूछने वाला नहीं है, मुसलमानों का खून खुदा की कसम इतना सस्ता नहीं था, कुत्ते बिल्ली के खून से ज्यादा हमारा खून कमजोर और हकीर जलील हो चुका है। वजह क्या है कि हमने रसूल अल्लाह को छोड़ दिया, सुन्नतों को छोड़ दिया, यहूद नुसारा के कल्चर पे चल गए, आज हमारा घर, हमारी शक्ल सूरत, हमारा जाहिर, हमारा बातिन, हमारा लाइफ स्टाइल पूरा यहूद नुसारा पे चल चुका है। इतनी पिटाई लगने के बावजूद इसलाह नहीं हो रही, इतनी पिटाइयां लगने के बावजूद हमारी बात खोपड़ी समझ में नहीं आ रही, इतनी पिटाइयां लगने के बावजूद हम गुनाह छोड़ने पर तैयार नहीं है, नंगी फिल्में छोड़ने पर, लड़कियों से दोस्तियों के ऊपर, मोबाइल छोड़ने पर तैयार नहीं है, नहीं तैयार हो गए और अल्लाह के अजाब आएंगे। अभी नई नई हुकूमतें आ रही हैं, टैक्सेस लग रहे हैं, पता नहीं क्या क्या हो रहा है, अभी देखें हम क्या क्या होता है, क्या क्या होता है, ये अल्लाह की तरफ से इसलाह है। देखो मान जाओ, देखो मान जाओ, अभी भी वक्त है, अभी भी वक्त है, तकवे पर आ जाओ, गुनाहों को छोड़ दो, गुनाहों को छोड़ दो, गुनाहों को छोड़ दो। आज हम गुनाहों को छोड़ने पे तैयार नहीं है। रसूल अल्लाह की सुन्नतों का मजाक उड़ाया जा रहा है, मुखालफत की जा रही है, कोई दाढ़ी रखता कहते हैं भालू लग रहा है, कोई कहता है बम बांध के फटेगा कहीं, उलमा कराम से पूछे काफिर हो गया, उसी वक्त काफिर हो गया, भाई दाढ़ी नहीं रख रहा है काफिर नहीं हुए, गुनहगार हो, लेकिन तुम दाढ़ी के खिलाफ बात कर दी या कोई किसी भी शरई अल्लाह के हुक्म के खिलाफ बात कर दी, ईमान से खारिज हो गया। आज मुसलमानों की अक्सरियत मुखालफत में चल रही है। आजकल कोई आदमी नहीं कह सकता कि आज की जी मैं बच्चा था, मुझे घर से जो माहौल मिला मैं ऐसे चल रहा हूँ, भाई वो ठीक है पुरानी बात है, लेकिन अब आप जवान हो गए, बालिग हो गए, अक्ल व शऊर अल्लाह ने दे दिया, आपके कंधे पे करामन कातबीन फरिश्ते बैठे हुए, अब ये एक्सक्यूज़ अल्लाह के नहीं चलेगा, आप शऊर रखते हैं हर चीज़ का, बाप ने जो भी गंदा माहौल दिया, जो भी घर का माहौल मिला माना, अब आप जवान है, बच्चा कह सकता है छोटा ना बालिग, शऊर में आने के बाद जब सारी चीज़ों का सेंस है आपको, तो अब इस बात का सेंस क्यों नहीं है, अब ये नहीं चलेगी कहानी कि अल्लाह पाक में मजबूर था, मुझे माँ बाप ने यही माहौल दिया था, आप बाशऊर हैं, आपको पता है क्या राइट है क्या रॉन्ग है, तो सही रास्ते का इंतखाब करें, मूछें बिल्कुल बारीक करें, बड़ी मूछ पे आप सुनने इरशाद फरमाया मैं उसकी शफात नहीं करूँगा, जन्नत में एंट्री बंद, कबर में मुनकर नकीर आएंगे, गुस्से की हालत में आएंगे, नंबर तीन उसे कबर में ज़बरदस्त अजाब दिया जाएगा, ये बड़ी मूछ का मसला है, और तीसरा मल माफल मिनल काबे ने मिल जारे फिनार, ऊपर से आने वाला लिबाफ जिस पर टखने छुपेंगे जहन्नम की आग में जलाया जाएगा। कौन कह रहा है? रसूल अल्लाह सल्लम। मर्दों के लिए दो सूरतों में टखने खोल के रखना वाजिब है, जब हम चल रहे हो और जब खड़े हो, बैठे लेटे टखने छुप जाएं, पैंट पहनी हो, शलवार पजामा जो भी पहने हो उसको आप फोल्ड कर लें भाई, टखने बिल्कुल वाजे खुले में नजर आने चाहिए, शर्म ना करें, शर्म तो गुनाह में होनी चाहिए, शर्म गुनाहों में होनी चाहिए, ना कि सुन्नत नबी सलम पर चलने में। और आप सुन इरशाद फरमाया जहन्नम में जलने की वाइद है, दूसरी हदीस शरीफ में फरमा रहे हैं सल्लम ऐसे शख्स तो अल्लाह कभी मोहब्बत ही नहीं करता जो टखनों को छुपा के रखता है, महरूम रहेगा मौत तक ऐसा शख्स अल्लाह की मोहब्बत से, और जो लोग नमाजों में टखने छुपाते हैं उसकी तो नमाज ही कबूल नहीं होती, ये भी आप सुनने इरशाद फरमाए। और चौथा अमल क्या है भाई? कुल मोमिनीन वज़ू बिन अबसारिहिम व यहफ़ज़ू फ़ुरूजहुम। ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आप मोमिन मर्दों से कह दीजिए कि अपनी बाज़ निगाहों की हिफाजत करें और शर्मगाहों की भी हिफाजत करें, और औरतों को अलग हुक्म दे रहे हैं कि आप मोमिन औरतों को भी हुक्म दे दें कि नामहरम मर्दों से नज़रों की हिफाजत करें और शर्मगाहों की हिफाजत करें। और रसूल अल्लाह फरमा रहे हैं नाज़िर व मंज़ूर अलैहि, अल्लाह लानत फरमा उस पर जो बदनज़री करे लड़कियों को, औरतों को, नामहरम औरतों को देखे, तो आप सुसलम क्या कह रहे हैं? लानत, अल्लाह उसको लानत की बद्दुआ दे रहा है, अल्लाह उस पर लानत फरमा। और लानत का क्या मतलब होता है? बहुत अनी रहम, अल्लाह इस बंदे या बंदी को लानत की यानी अपनी रहमत से दूर कर दे, लानत का मतलब है अल्लाह अपनी रहमत से दूर कर दे। तो रसूल अल्लाह की लानत की बद्दुआ आ रही है जो बदनज़री करे। अभी चलते फिरते भी हम बदनज़री कितने लोग करते हैं, मोबाइल पर भी करते रहते हैं, देखें सुबह से लेकर रात तक कितनी लानत की बद्दुआ आ रही है, किसकी? रसूल अल्लाह की। चैन मिलेगा, मसाइल हल होंगे, परेशानियां दूर होंगी, तो पहले तो रसूल अल्लाह की लानत की बद्दुआ से हम बाहर आए, इंसान है, तौबा कर लें, आदतन बदनज़री ना करें, बचें इन सब चीज़ों से। और आगे क्या फरमा रहे हैं? अल्लाह उस पर भी लानत फरमा जो अपने आप को बदनज़री के लिए पेश करे। ये वो ख़वातीन होती हैं बेचारी बाप की, जो अक्सर जो हर एक के सामने बगैर बेपर्दा आ जाती हैं, बेपर्दा, बेपर्दा का तो मतलब है चेहरा दिखाना, उस पर लानत आ रही है। आजकल तो टाइट पजामे चल रहे हैं, ऊंची हुई शर्टें चल रही हैं, नाउज़ बिल्ला क्या बताएं कि क्या फहाशी और रियानियत की ड्रेसिंग होती है कि पागलों की तरह लोग देखते हैं। अब क्या उससे ज्यादा तशरीफ करे, ये तो बेपर्दा यानी इसे चेहरा दिखाने पर है लानत की बद्दुआ। यहाँ तो बस क्या बोले, बस जबान साथ नहीं देती, तो उस पर अल्लाह का क्या अजाब होगा। फिर कह रहे पता नहीं, और फिर मजे की बात सुनिए, एक बड़ा प्यारा जुमला चल रहा है आजकल की जो आग लगा देता है दिल में, पता नहीं हमसे कौन सा ऐसा गुनाह हो गया कि ये हमारे ऊपर इतनी परेशानियां आ रही हैं, हमें तो याद नहीं पड़ता हमने अपनी जात से किसी को तकलीफ दी हो। यानी इनकी नजर में किसी को तकलीफ देना ही सब कुछ है, बेटियों को लड़कों के साथ पढ़ाओ, जिनाकार बना दो, नंगी फिल्में देखो मोबाइल पे, घर में LCD लगा दो, नाच गाने की महफिल चल रही हो, सारा सब आजाद इंग्लिश स्टाइल में चल रहा हो, कोई गुनाह नहीं है। बस इन खुद साख्ता जो दीनदार लोग हैं इनकी नजर में सबसे बड़ा गुनाह है वो अपनी जात से किसी को तकलीफ मत दें, बाकी अल्लाह बड़ा गफूर रहीम है। ये भी कह रहे हैं, मतलब क्या है कि भाई आजाद रहो, नंग धड़ंग जिंदगी गुजारो, बस अपनी जात से तकलीफ मत दो, बाकी अल्लाह बड़ा गफूर रहीम है। यानी इसमें एक ऐलान पोशीदा है, जो चाहे करो अल्लाह बड़ा माफ करने वाला है। क्यों भाई वही आ गई नौजबिल्ला किसी के ऊपर, कैसे कैसे पता अल्लाह में बख्शेगा नहीं बख्शेगा, क्या होगा हमारे साथ मामला। अशरा मुबशरा में जो लोग थे जिनको अल्लाह ने दुनिया में सहाबा कराम को जन्नती होने की बशारत दी थी, वो कांपते रहते थे पता नहीं हमारे साथ क्या होगा। जिनको सर्टिफिकेट इशू हो गए थे जन्नती होने के, वो तो ऐसा कांपते थे डरते थे है? और आज हमारी हालत क्या है, क्या हमारे अमाल है, और किस कदर खुशगुमानी। भाई खुशगुमानी रखनी है लेकिन कुछ करें तो सही ना। बहरहाल अल्लाह हम सबको तकवा दे, और अल्लाह अपने अजाब से हमारी हिफाजत फरमाए, और हमें अक्ले सलीम फहमे सलीम अता फरमाए अल्लाह के अजाब के आने से पहले पहले। अजाब आ गया, पकड़ आ गई, फिर बात समझी तो क्या समझी, फिर थोड़ी कोई फायदा है। अकलमंदी का तकाजा है आफियत की हालत में बातों को समझ लें, नजरों की हिफाजत करें, खाब जितने भी है मामूजात खालाजात चची मुमानी और कजन व चलते फिरते, और मोबाइल पर खुराफात से बचें। और पांचवें अमल, दिल में गंदे ख्यालात लेकर ना आए, दिल में शैतान डालता रहता है गंदे ख्यालात, वो अलग मामला है बिल्कुल, दिल लेकिन खुद से लेकर ना आए, दिल को पाक साफ रखें, ये बैतुल्ला है। निस्बत माल्ला ताल्लुक माल्ला अल्लाह का विलायत का नूर ये कल्ब के अंदर आता है, तो ये अल्लाह के रहने की जगह है, तो इसको पाक रखें, ये पाक होगा तो इसमें अल्लाह की ताल्लुक माल्ला नसीब होगा इंशाल्लाह ताला। उन पाँचों माल की तौफीक किसी भी अल्लाह वाले से जहाँ मुनासबत हो वहाँ ताल्लुक कायम कर ले, थोड़े अरसे में इंशाल्लाह ताला सारे अमाल एक एक करके पूरे हो जाएंगे। लेकिन भाई ये कौन करेगा, चाहेगा, यहाँ तो चाहते ही नहीं, हम चाहते ही नहीं है। बहुत से लोग आते हैं तो परेशानियों में ही आते हैं, वो परेशानी ख़त्म भाग गए। अरे भाई परेशानी तो वक्त ही है, मौत के साथ ही सारे गम सारी परेशानियाँ ख़त्म, यहाँ तो वो चीज़ मिलेगी, दुनिया भी शानदार, मौत के साथ कब्र भी शानदार, आखिरत भी शानदार। अल्लाह को क्यों नहीं लेते, अल्लाह को लेने वाला कोई आता ही नहीं, अल्लाह की मोहब्बत में आता ही नहीं, अल्लाह के इश्क में कोई आता ही नहीं। माँ के पेट से अब तक अल्लाह में खिला रहे पिला रहे ऐश करा रहे, अल्लाह की मोहब्बत आती नहीं, रसूल अल्लाह की मोहब्बत आती नहीं, लड़कियों की मोहब्बत औरतों की मोहब्बत ही में लोग गर्क रहते हैं यहाँ तक के मर जाते हैं। पता नहीं अल्लाह की मोहब्बत हमारे कुलूब में क्यों नहीं आती। रसूल अल्लाह ने हमारे लिए दंदाने मुबारक शहीद करवाया, खून आलूद हो गया आप सल्लम, कितने आप सल्लम ने तकलीफें उठाई हैं, कब भूले आप सल्लम हमें, हम भूले हुए रहते हैं, हम इंग्लिश कल्चर पे मर रहे हैं, आप सल्लम कुर्बानी कर रहे हैं, तो कह रहे हैं एक मेरी तरफ से एक मेरी उम्मतियों की तरफ से, कब भूले आप सल्लम हमें, किसी लम्हे नहीं भूले। बच्चे का इंतकाल हो गया, गमजदा हुए, घर वालों ने कहा कि अल्लाह ने आपको कैसी दुआ का हक दिया, आप एक दफ़ा अल्लाह से दुआ करें, वो एक दुआ ऐसी खास है जो लाजमी पूरी होगी, तो आप दुआ करें अल्लाह आपके बच्चे को जिंदा कर दें दोबारा। फरमाया नहीं, ये दुआ मैंने आखिरत के ऊपर छोड़ी है, जब मेरे उम्मतियों को जहन्नम रसीद किया जा रहा होगा अल्लाह की तरफ से गुनहगार उम्मतियों को, तो उस वक्त मैं इस दुआ का इस्तेमाल करूंगा, अल्लाह मेरे उम्मतियों को बचा दे, उनको जन्नत में मेरे साथ कर दे। औलाद से बढ़ के चाहा, बेटे से ज्यादा चाहा रसूल अल्लाह ने हम सबको, लेकिन आज हमारा क्या हाल है, हमारा क्या हाल है, गुस्ताखों का फेवर कर रहे हैं। फिर ये बात दूसरी तरफ चली, गुस्ताख गुस्ताख नबी जो है उनके लिए आज मुसलमान सॉफ्ट कॉर्नर रखता है, नहीं नहीं इंसान है, जबान फिसल जाती है, जबान फिसल जाती है, इतने शिद्दत पसंद नहीं होना चाहिए। रसूल अल्लाह उनका चेहरा अनवर कब्र में दिखाया जाएगा, फरिश्ते पूछेंगे महावर रजूल, क्या जवाब देंगे रसूल अल्लाह, अरे कमबख्त तू मेरे गुफ्ताखों का साथ दिया करता था, जब जन्नत में जाके दिखा दे, कहाँ जाएंगे हम। रसूल अल्लाह की मोहब्बत बिल्कुल ऐसे आजकल हो गई है आटे में नमक के बराबर भी कम, इल्ला माशाल्लाह किसी के दिल में हो, क्या होगा हम लोगों का हाल, ईमान भी बचता है नहीं बचता, गुनाहों को छोड़ें, अल्लाह ही बेहतर जाने। अल्लाह पाक हम सबको कामिल हिदायत नसीब फरमाए। अल्लाहुम्मा सल्लि अला मुहम्मद व आलि मुहम्मद, या रब्बे करीम या अरहमर रहीम। या अल्लाह जो कुछ भी बोला गया सुना गया अल्लाह उसको अपनी बारगाह में कबूल फरमा ले। अल्लाह कहने सुनने में वो गलती कमी बेशी हो तो शान अल्लाह से बख्श दे, माफ़ फरमा दे। یا اللہ ہمارا جو مل بیٹھنا ہے تیری رضا تیری خوشی کی نہیں، اللہ اس کی برکت سے ہم سب کے گناہوں کو بخش کر بخش دے اور ہم سب کو کامل تقوی نصیب فرما، اور اللہ ہم میں سے جو ماں باپ کا نافرمان ہو یا اللہ ہم سب کے ان تمام گناہوں کو بخش دے، اور اللہ والدین سے معافی مانگنے کی توفیق عطا فرما مرنے سے پہلے پہلے، اللہ ہم سب کا خاتمہ ایمان پر مقدر فرما، یہ جو ہمارے اندر جو بلا وجہ کی اکڑ تکبر غصہ جو بھرا رہتا ہے اللہ ان تمام امراض رذیلہ سے ہم سب کو نجات دے دے یا رب کریم یا ارحم الراحمین، یا اللہ حاضرین مجلس میں سے جس کے دل میں جو بھی جائز حاجات ہیں تو جاننے والا ہے، ہم سب کی جائز حاجات کو پورا فرما دے، جو بھی آئے محروم نہ جائے، دنیا بھی بنا دے آخرت بھی بنا دے یا رب کریم، یا اللہ جتنے بھی مصیبت زن ہیں ان کی مصیبتوں کو دور فرما، تمام پریشان حالوں کی پریشانیوں کو دور فرما، تمام بیماروں کو شفا کلی نصیب فرما، یا اللہ جتنے بھی مفلس نادار غریب ہیں ان کو لالچ سے غنی فرما، یا اللہ میرے والد صاحب کی اور میرے مرشدین کی اور ہمارے جملہ محرومین کی، کل مومنین مومنات کی، کل جنات کی، سب کی کامل مغفرت فرما، سب کو جنت الفردوس میں اعلیٰ سے اعلیٰ مقام نصیب فرما، سب کی قبروں کو نور سے بھر دے، بالخصوص فلسطین مسلمانوں کی جانوں والی عزت آبرو کی حفاظت فرما، یہودیوں اور اس کے ساتھیوں کو جلد سے جلد عذاب نازل فرما، صفحہ ہستی سے مٹا دے، عبرت کا نشان بنا دے، اللہ وہ ہندو ملون خبیث جو مسجدیں گرا رہے ہیں ہندوستان انڈیا میں اور مسلمانوں کو قتل کر رہے ہیں، اللہ ہندوؤں کو تباہ برباد کر دے، صفحہ ہستی سے مٹا دے، تمام امت مسلمہ کی جان و مال عزت آبرو کی حفاظت فرما، ربنا تقبل منا انك انت السميع العليم، اللهم صل على محمد وعلى ال محمد صلى الله عليه وسلم.